نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ربي اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي زدنا علما، اللهم فقهنا في الدين، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما، آمین یا رب العالمین. آج ہم ان شاء اللہ تعالی سورۃ سبا شروع کریں گے. دیکھتے ہیں تفسیر اس آیت نمبر 1 سے 14 تک سورۃ سبا کی. بسم اللہ الرحمن الرحیم. الحمد للہ، ساری تعریف اللہ کے لیے ہے. آپ اس سورت کو دیکھیں گے کہ جیسے پہلے ہم نے سورہ کہف بھی اسی طرح سے دیکھی، اس کے بعد سورہ فاطر بھی ایسی ہے الحمدللہ سے شروع ہونے والی، تو یہ سورت الحمدللہ سے شروع ہوتی ہے. اور آپ نوٹ کریے گا، جن سورتوں کا سٹارٹ الحمدللہ سے ہوتا ہے ان میں خاص طور پر اللہ تعالیٰ کی طرف سے جو نعمتیں ہوتی ہیں ظاہری باطنی وہ یاد دلائی جاتی ہیں. ویسے تو قرآن کریم میں جگہ جگہ اللہ تعالیٰ نے اپنی نعمتوں کو ذکر فرمایا ہے، لیکن خاص طور پہ ایسی صورتوں میں آپ دیکھیں گے نعمتوں کی بہت یاد دہانی کرائی جاتی ہے. اور انسان کو اصل میں یہ یاد دلانا ہوتا ہے کہ آپ شکر گزار بنیں، آپ کو شکر گزاری آپ سے مطلوب ہے. تو یہ ایک اسی طرح کی صورت ہے جو الحمدللہ سے شروع ہو رہی ہے، اور اس میں بھی شکر گزاری کے اوپر بہت بات آئے گی اور اللہ تعالیٰ کی نعمتوں کی بھی بات آئے گی. تو الحمد، حمد جو ہے ہم اس کو جیسے کہتے ہیں تعریف، تعریف حمد تعریف بھی ہے، شکر بھی ہے اس کے اندر. اور اللہ کی حمد جو ہوتی ہے وہ تین قسم کی ہوتی ہے. نمبر 1 قولی حمد. قولی حمد کا مطلب کیا؟ جن کلمات سے اللہ تعالیٰ نے اپنی حمد بیان کی ہے انہی کلمات سے اللہ تعالیٰ کی حمد بیان کی جائے. مثلا بہترین کلمہ جو حمد بیان کرنے کا ہے وہ کیا ہے؟ الحمدللہ رب العالمین. ٹھیک ہے، پھر اس کے علاوہ بھی جیسے نبی صلی اللہ علیہ وسلم نے سبحان اللہ و بحمدی، سبحان اللہ العظیم، یہ کلمات بھی سکھائے ہیں ہمیں. اسی طرح مثلا قرآن کریم میں آتا ہے هو اللہ الخالق الباری المصور له الاسماء الحسنى يسبح له ما في السماوات والارض وهو العزیز الحکیم، سورہ حشر کی آخری آیات میں سے ہے. تو یہ بھی حمد کے کلمات ہیں. اسی طرح حدیث میں لا الہ الا اللہ وحدہ لا شریک لہ، لہ الملک ولہ الحمد وہو علی کل شیء قدیر، یہ بھی حمد کے الفاظ ہیں. تو حمد کے بہت سارے الفاظ ہیں، ان سے اللہ تعالیٰ کی حمد بیان کی جائے، یہ قولی حمد ہے. نہ اٹھتے بیٹھتے ہم الحمدللہ، شکر الحمدللہ اس طرح سے ہم کہتے رہتے ہیں، یہ بھی قولی حمد ہے. پھر ہے دوسری فعلی حمد. فعلی حمد کیا ہے؟ کہ اخلاص کے ساتھ اللہ کی رضا کے لیے اس کی عبادت کی جائے، اس کے حکموں کو مانا جائے، اس کی توحید کو مانا جائے. سب سے پہلی تو چیز کیا ہے؟ توحید. یہ فعلی حمد ہے. تو حمد صرف یہ کہہ دینا نہیں ہوتا کہ ہم بس اللہ کی تعریف کر رہے ہیں، حمد یہ بھی ہے کہ اخلاص کے ساتھ اللہ کی رضا کے لیے اس کی عبادت کی جائے، یہ بھی اللہ کی تعریف. پھر حمد حالی ہے کہ حال آپ کا ایسا ہو کہ جس میں ہر حال میں اللہ کی تعریف آپ کریں. کہ مثلا ہے جب مصیبت نازل ہو، کوئی بیماری آئے، کوئی تکلیف آئے، تو بھی انسان کہے الحمدللہ علی کل حال. ٹھیک ہے، اس لیے کیوں ہم اس وقت حمد بیان کرتے ہیں؟ کیونکہ مصیبت اور تکلیف میں بھی ہم نہیں جانتے اس میں کیا خیر ہے، ہم نہیں جانتے ہمارے گناہوں کا کتنا کفارہ ہو رہا ہے، ہم نہیں جانتے اس سے ہمارے درجے کتنے بلند ہو رہے ہیں. تو حمد ہم اس وقت اس لیے نہیں کرتے ہم کہ بڑا ہم شکر ادا کر رہے ہیں کہ یہ مصیبت آ گئی، بڑا اچھا ہوا اللہ نے مصیبت ڈال دی، اس لیے نہیں کر رہے. بلکہ ہم کس لیے اس وقت الحمد کہتے ہیں؟ حال میں، اس حال میں بھی کہ اللہ تیری تعریف ہے، तेरा ही शुक्र है, हाल हाल में मैं तेरा शुक्र अदा करती हूँ, हर हाल में मैं तेरी हमद बयान करती, तेरी तारीफ करती हूँ। समझाई? तो यानी मुसीबत आए तब भी हमद के कलिमात, और नेमत मिले, राहत मिले, तब भी इंसान हमद के कलिमात मिले, तब भी अल्लाह को ना भूले हर हाल में। यानी ये नहीं होता कि इंसान के ऊपर मुसीबत आती है तो तभी वो हमद कहना बंद कर देता है और अपने रोने रोता रहता है, बल्कि जब इंसान पर नेमत आती है, इंसान के ऊपर अल्लाह की नवाजिशें होती हैं, तब भी वो हमद के कलिमात कहना भूल जाता है, तब भी वो अपनी तारीफें करने लगता है, तब भी वो अल्लाह को, अल्लाह से ऐसा गाफिल हो जाता है, उसको याद भी नहीं रहता कि कोई अल्लाह है जिसने उसके ऊपर नेमतों की ये बारिश की हुई है, वो बस गुम हो जाता है उन्हीं नेमतों के अंदर। तो हमद हाली क्या है कि हर हाल में मुसीबत हो, परेशानी हो, बीमारी हो, तकलीफ हो, या नेमत हो, आसानी हो, आसाइशें हो, लग्जरीज हो, हर हाल में अल्लाह की हमद बयान करना। ठीक है, और आप देखेंगे कि अल्लाह ताला की हमद बयान करने वाले लोग, उनकी भी आज हम बात पढ़ेंगे। लेकिन देख लें आपके इब्राहीम अलैहिस्सलाम ने कैसे हमद के कलिमात कहे थे जब उनको नेमत मिली थी। सूरह इब्राहीम में हमने पढ़ा था, अल्हम्दुलिल्लाहिल्लज़ी वहब ली अलल किबर इस्माइल व इसहाक, अल्हम्दुलिल्लाह, उस अल्लाह की तारीफ है जिसने मुझे बुढ़ापे में इस्माइल और इसहाक अता किए। तब औलाद मिलने पे भी वो अल्लाह की हमद बयान कर रहे हैं। फिर आप देखते हैं सूरह नमल में, वलक़द आतैना दाऊद व सुलेमान इल्मा, बेशक हमने दाऊद सुलेमान अलैहिस्सलाम को इल्म अता फरमाया, वक़ाला, दोनों ने कहा, अल्हम्दुलिल्लाहिल्लज़ी फ़द्दलना अला कसीरिन मिन इबादिहिल मुमिनीन, के तमाम तारीफ, तमाम शुक्र, हमद जो है वो अल्लाह की है जिसने, अल्लाह के लिए जिसने हमें फजीलत दी बहुत सारे अपने ईमान वाले बंदों पर। सूरह नमल 15 में ये अल्लाह ताला अपनी हमद से बहुत खुश होता है। एक आदमी ने नमाज में रुकू से उठने के बाद जब कलिमात कहे, रब्बाना वलकल हम्द हमदन कसीरा तय्यबा मुबारका फी, तो अल्लाह ताला को इतने ये कलिमात पसंद आए कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मैंने 30 से भी ज़्यादा फरिश्तों को देखा, वो इन कलिमात की तरफ झपट रहे थे कि कौन इन कलिमात को पहले लिखता। सुभान अल्लाह। तो हम अपनी नमाजों में जब रुकू से उठें तो सिर्फ रब्बाना वलकल हम्द कह के आगे ना चले जाएं, बल्कि हमदन कसीरन तय्यबन, प्यार से ये कहें कलिमात, अल्लाह ताला को बहुत प्यारे ये कलिमात। तो लेकिन ये वही कह सकेगा ना जो थोड़ी देर के लिए वहीं पे उस पोजीशन में ठहरेगा, और जो जल्दी जल्दी पढ़ा तो वो रब्बाना वलकल हम्द भी तो जाते जाते ही कहेगा सजदे में। ठीक है, तो अल्लाह ताला ने अपनी तारीफ के साथ, अपनी हमद के साथ ये सूरत शुरू की है। अल्लाह कौन, अल्लाह कौन, वो अल्लाह अल्लज़ी लहू मा फिस्समावाति व मा फिल अर्ध, जिसके लिए है, ये जो ला है ना इसके दो माने हैं यहाँ पे। ये है वो नोट्स जो आपको लिख लेने चाहिए, बाकी जो चीजें मैं आपको एक्सप्लेन करती हूँ भले नहीं भी लिखे, ये पॉइंट्स लिखने जरूरी है। मसलन अलहम्द का क्या माना है, अलिफ लाम किस चीज का, लहू में ला क्यों है। तो स्टूडेंट्स पूछते हैं हम क्या क्या लिखें, तो कम अज कम ये चीजें तो जरूर लिखें ना, जो आपको ये ऐसी बता रही हूँ कि जो बाद में आपको भूल जाएंगी, फिर आप अपनी कॉपी खोलें तो अगर लिखी होंगी तो इंशाल्लाह ताला आपको फिर दोबारा रिमाइंडर हो जाएगा। लहू ला किस चीज का है, दो माने इसके। नंबर वन, हर चीज अल्लाह की है, उसके लिए का मतलब उसकी है, यानी उसकी मखलूक है। नंबर टू, उसके लिए यानी उसके कब्जा कुदरत में है, उसके कंट्रोल में है ना, उसके अंडर है, कोई उसका मुकाबला नहीं कर सकता, वो मालिक है उनका, वो उसका कब्जा है उनके ऊपर, उसका होल्ड है उनके ऊपर। समझ आ गई? तो लहू, अब आप ये ला से ये माने दोनों जहन में रखते हुए कि क्या माना कि अल्लाह की मखलूक है, आगे हम पढ़ेंगे क्या क्या, और कब्जा कुदरत है उसका किस चीज पे, लहू किस के लिए आया, माफ समावाती व माफ अर्थ, हर उस चीज के लिए जो आसमानों में और जो कुछ जमीन में, और शुमार करने लगे क्या क्या चीजें हैं आसमानों में, हमें तो सिवाय फरिश्तों के भाई और कुछ पता नहीं। अब जो साइंस हमें चीजें बताती है, ये भाई बहुत सितारे हैं, सैारे हैं, बहुत सारे और सूरज हैं, बहुत कुछ है, इतने इतने आसमान हैं और पता नहीं क्या क्या और गैलेक्सीज हैं। और इमेजिन करें थोड़ी देर के लिए, अल्लाह की अजमत आपके दिल में समा जाएगी कि सब कुछ उसकी मखलूक है और सब कुछ उसके कब्जे कुदरत में है ये सब। और गिनते जाएं, सोचते जाएं, सोचते जाएं, आपकी सोच खत्म नहीं, सोच खत्म हो जाएगी, ये चीजें खत्म नहीं होंगी कि क्या क्या चीजें हैं, कई हमें पता ही नहीं है, कई बेशुमार हैं जो हमें नहीं पता। बेचारा इंसान भी तो कमजोर है ना, उसकी रीच भी कहाँ तक है, अभी तो जो इन्होंने टेलीस्कोप्स बना बना के देखी हैं, तो एक हद ही है ना इंसान की इल्म की भी। तो जो भी आसमानों में, सभी उसकी मखलूक, सब उसके कब्जे में, सुभान अल्लाह। वह माफिल अर्थ, और जो जमीन में, अब सोचें जमीन में क्या 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 है जो जमीन के ऊपर है, क्या क्या है जो जमीन के नीचे है, क्या क्या है जो समंदरों के अंदर है, समंदरों के ऊपर है, समंदरों के नीचे है, कहाँ तक आप जंगलों के अंदर सोचें कि क्या क्या चीजें हैं, छोटे से छोटे कीड़े से लेके बड़े से बड़े हाथी और पहाड़ों और समंदरों तक, सब के ऊपर उसका कब्जा है कुदरत, सब उसके कंट्रोल में। अल्लाह अकबर। तो उसके लिए है तारीफ, उसके लिए अलहम्द है, क्योंकि वो हम्द के लायक है वाकई, वो सारी कायनात को बनाने वाला और सारी कायनात को कंट्रोल करने वाला, फिर कैसे ना उसकी तारीफ हो। और इतना बड़ा रब जिसके कब्जा है कुदरत में ये सब कुछ है, तो क्या हम नहीं उसके कब्जा है कुदरत में होंगे, और हमारे मसले और हमारे गम और हमारी परेशानियां ये उसके लिए क्या चीज है, कितनी छोटी है ये उसके सामने। वलहुल हम्दु फिल आखिरती, और उसी के लिए हम्द है आखिरत में। अब ये हमने एक नई चीज देखी कि यहां पे बताया गया कि हम्द उसकी आखिरत में भी है, हालांकि सूरह फुस्सिलत में भी आता है कि लहुल हम्दु फिल उला वल आखिर, दुनिया में भी उसकी हम्द है और आखिरत में भी उसकी हम्द है। तो ये कहीं कहीं ये आखरत का जिक्र अलग से भी आया है, क्यों आखरत का जिक्र अलग से आने की क्या वजह है? एक तो ये कि दुनिया में औरों की भी लोग तारीफ कर देते हैं, ख्वाह वो इसके काबिल हों या ना हो, लेकिन आखरत में हम्द सिर्फ और सिर्फ अल्लाह की होगी। दूसरी बात ये इसके अंदर यहां पे समझें कि आखरत में अल्लाह की जो हम्द है उसका इजहार बहुत ज्यादा होगा, बहुत ज्यादा। दुनिया में भी ठीक है, अल्लाह ताला की मखलूक उसकी हम्द बयान करती है, जैसे कि हमने कुरान में पढ़ा है कि हर चीज अल्लाह की तस्बीह कर रही, चाहे तुम्हें समझ आए या ना आए, और सिर्फ तस्बीह नहीं कर रही, नमाज भी पढ़ रही है, इनकी नमाजें भी हैं, लेकिन तुम्हें समझ नहीं आती इनकी तस्बीह और ना इनकी नमाज, ठीक है। तो दुनिया में भी कर रहे हैं, बहुत सारी मखलूक कर रही है, इंसानों में से भी मोमिन लोग कर रहे हैं, मगर वो मोमिन भी यानी अक्सरियत, तो यही हाल है ईमान वालों का भी, जो मुसलमान जो अल्लाह पे ईमान रखते हैं वो भी, देखें कहीं अल्लाह की हम्द याद रहती है, अक्सर वक्त में तो भूल ही रहती है, ठीक है ना। और बहुत सारे इंसान हैं जो कि अल्लाह ताला को मानते ही नहीं है, तो वो तो उसकी हम्द भी नहीं बयान कर रहे होते, लेकिन आखरत में सब उसकी हम्द बयान करेंगे, उसकी हम्द का इजहार होगा, वहां पे सबसे ज्यादा उसकी ही हम्द होगी, उसी की बल्कि हम्द होगी। तो ये फर्क है कि आखरत में किस तरह से अल्लाह ताला की हम्द के तराने पड़ेंगे, इंसान भी और सभी आखरत में, लेकिन जो अलहम्द होगी ना वो बेख्तियार होगी। दुनिया में हमने लास्ट टाइम पढ़ा था ना अमानत की बात को, कि दुनिया में आपको अमानत क्या है, ये अमानत का जिम्मेदारी आप पे क्या डाली गई है कि आप अपने इरादे और इख्तियार से कोई काम करें, ठीक है। फराइज अल्लाह की, फर्माबरदारी अल्लाह की, गुनाहों से बचना, ये सब अपने इरादे और इख्तियार से करें आखरत में। यहां पे तो अब हम इरादे से करेंगे, हम यहां पे हर एक को इख्तियार है, चाहे आप हम्द करें तो चाहे ना करें, चाहे आप चुप बैठे रहें सारा दिन, अब वही जुबान हिला के हम्द कर सकते थे, नहीं की, ठीक है। चाहे मुश्किल में या आसानियों के अंदर, या खुशी या गमी के अंदर हम्द करें ना करें, आपकी मर्जी है। वहां पे हर कोई हम्द करेगा, वहां पे देखें जो जन्नती हैं उनकी सांस के साथ अल्लाह की हम्द बयान होगी। यानी जैसे हम सांस ले रहे हैं ना अभी, तो सांस लेने में कोई मुशक्कत नहीं है, मैं सोच सोच के सांस नहीं ले रही, चलो अब फिर सांस लेती हूँ, फिर मैं थोड़ी देर में सोचू, अच्छा अब मुझे दूसरी सांस लेनी है, अब फिर मैं सोचू, ऐसे नहीं, बेख्तियार अल्लाह की हम्द होगी इसी तरह। यानी हम्द की, यानी हम्द निकलती रहेगी उनमें से, और कोई मेहनत नहीं करनी पड़ेगी, कोई मुशक्कत नहीं होगी। देखते जैसे हमें सांस लेने में तो कोई मेहनत नहीं करनी पड़ रही, खुद ब खुद सांस चलती जा रही, इसी तरह वहां पे होगी। इसी वजह से, उसके वजह से फिर लोगों के दर्जे बुलंद नहीं होंगे। आज तो मैं और आप एक दफा अल्हम्दुलिल्लाह कहें तो मीजान भर जाता है अल्हम्दुलिल्लाह से। एक दफा अल्हम्दुलिल्लाह करें, जमीन और आसमान के दरमियान जितना खला है वो भर जाता है एक अल्हम्दुलिल्लाह से, सुभान अल्लाह। लेकिन आखरत में अल्हम्दुलिल्लाह की वजह से किसी के दर्जे बुलंद नहीं होंगे, क्योंकि वो बेइख्तियारी है। असल मेरा और आपका इम्तिहान ही है, कौन है जो अपने इख्तियार से अल्लाह की हम्द बयान करे, कौन है जो अपने इख्तियार से अल्लाह के आगे झुक जाए, कौन है जो ये सारी नाफरमानियां कर सकती है, जो जो उसका दिल चाहता है वो सब काम कर सकती, मगर वो अपने आप को रोक के रखे सिर्फ उस अल्लाह की खातिर। यही तो अमानत है, यही तो इम्तिहान है। और मैंने और आपने, हमारे इंसान ने यानी चूज किया है कि मैं इस इम्तिहान में पढ़ के पास होके इनाम लेना चाहता हूं। तो कयामत के दिन हम्द का झंडा नबी सल्लल्लाहु अलैहि वसल्लम के हाथ में होंगे, और आप सल्लल्लाहु अलैहि वसल्लम उस दिन अल्लाह ताला की वो हम्द बयान करेंगे जो आपने फरमाया कि दुनिया में नहीं मैंने की, दुनिया में नहीं मुझे आती, वो उसी दिन अल्लाह ताला सुझाएंगे आप सल्लल्लाहु अलैहि वसल्लम को। तो इसी तरह सूरह ज़ुमर में आता है ना, वतरल मलाइकत हाफीन मिन हौलिल अर्श युसब्बिहून बिहम्दि रब्बिहिम। उस दिन तुम देखोगे जब सारे फैसले हो जाएंगे, सब हो जाएगा, जन्नत वाले जन्नत में, जहन्नम वाले जहन्नम में चले जाएंगे, तो तुम देखोगे फरिश्ते अर्थ के गिर्द हलका बनाए हुए अपने रब की हम्द के साथ उसकी तस्बीह कर रहे होंगे। वक़ुदिया बैनहुम बिल हक, और लोगों के दरमियान हक के साथ फैसला कर दिया जाएगा। वक़ील अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, और कहा जाएगा तमाम तारीफें अल्लाह के लिए जो सारे जहानों का परवरदिगार है। फिर इसी तरह जो पुल सिरात से जब मोमिन होंगे वो आफियत से गुजर जाएंगे ना, तो फिर सूरह फातिर 34 में आता है अल्हम्दुलिल्लाहिल्लज़ी अज़हब अन्नल हज़न, शुक्र अल्हम्दुलिल्लाह, सारी तारीफ अल्लाह के लिए जिसने हमसे गम को दूर किया। देखिए ये वो ही कह सकता है ना जो दुनिया में भी हर मरहले पर जब आफियत से गुजर जाता है तो अल्हम्दुलिल्लाह कहता है, जिसको आदत है अल्हम्दुलिल्लाह कहने की, फिर वही फिर गुजरेंगे भी, फिर वही फिर पार होके अल्हम्दुलिल्लाह भी कहेंगे। जब मोमिन जन्नत के में भी, जन्नत को भी देखेंगे ना, उसके करीब पहुंच जाएंगे, अब उनको पता है हम जन्नत में दाखिल होने लगे। तो सूरह आराफ में हम पढ़ चुके हैं 43 आयत में अल्हम्दुलिल्लाहिल्लज़ी हदाना लिहाज़ा, ला हम खुद थोड़ी पहुंच सकते थे, सारी तारीफ सारी हम्द उस अल्लाह के लिए जिसने हमें हिदायत दी, इस तक पहुंचा दिया हम। और जब जन्नत में दाखिल हो जाएंगे और मलाइका सलाम के साथ उनका इस्तकबाल करेंगे, तब भी वो कहेंगे सूरह फातिर में ही है, फिर 34-35 आयत में अल्हम्दुलिल्लाहिल्लज़ी अज़हबा अन्नल हज़न इन्ना रब्बना लगफूरुन शकूर। हमारा रब बड़ा बख्शने वाला और बड़ी कदरदानी करने वाला है, जिसने अपने फजल से हमको ये दायमी मकाम अता किया जहाँ हमें कोई तकलीफ नहीं, जहाँ हमें कोई थकावट नहीं। और जब अपने ठिकानों पे भी जन्नती पहुंचेंगे तो कहेंगे अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाहिल्लज़ी सदक़ना वादहू, अल्हम्दुलिल्लाह उसके लिए जिसने अपना वादा सच्चा कर दिया। वाउरथनल अर्ध, और हमें वारिस बनाया इस जमीन का कि जन्नत में हम जहां चाहें कयाम करें। ये भी सूरह जुमर में भी जुमर में ही है। तो जब जन्नत में दाखिल होने के बाद मोमिनीन सालेहीन कहेंगे, उनकी जन्नत में दुआ होगी, सुभानक अल्लाहुम्मा व तहियतुहुम फीहा सलाम व आखिरु दावाहुम अनिलहम्दुलिल्लाहि रब्बिल आलमीन। सूरह यूनुस आयत 10 में ये था। तो यानी आप सोचिए कि बस अल्लाह ही की तारीफें होती चली जा रही होंगी वहां पे। तो आखरत में तो तारीफ अल्लाह ही के लिए, दुनिया में झूठी सच्ची तारीफें कोई भी किसी की करता रहे, किसी को राजी करने के लिए उसके आगे बिछता रहे, कोई अपनी तारीफें बाज लोग करते रहते हैं खुद ही, लेकिन दुनिया में तो ऐसी तारीफें हो सकती हैं, आखरत में सिर्फ रब ही की तारीफ होगी। और दुनिया में इंसान वो ताकत भी नहीं रखता जो के जो जो के जिस तरह से हम्द कर सके, जैसे वहां पे वो हम्द कर सकेगा। जैसे मैंने आपको बताया, यहाँ पे ताकत नहीं है किसी के अंदर भी कि सांस की तरह हम्द करता रहे, ये नहीं ताकत है। फिर इसी तरह वहां पे अल्लाह ताला की वो कुदरतें देखेगा, जाहिर है। देखे ना, अब यहाँ पे तो अब कई हैं जो इनकार कर रहे हैं अल्लाह का, वहां पे वो देख लेंगे। अब जब वहां पे देखेंगे तो उसके बाद फिर सब मान जाएंगे, सब अल्लाह की कुदरतों को देख रहे हैं, वो गैब के पर्दे तो उठ जाएंगे ना, तो फिर जाहिर है फिर सारी तारीफ अल्लाह के लिए ही होगी। तो यहाँ किनकी भी तारीफें करवा लो, कहीं भी तख्तियों पे अपने नाम लिखवा लें, कहीं भी कुछ अपने, जी मैंने तो ये कारनामा किया, मैंने तो ये किया, वहां पे देखिए सारी तारीफ अल्लाह की। ये सारी तारीफें जो दुनिया की ना, ये मिट जानी है, किसी की तारीफ बाकी नहीं रहनी, बाकी सिर्फ अल्लाह ही की तारीफ रहेगी जो तारीफ के काबिल। वह हकीम अल खबीर, वो हकीम भी है खबीर भी है। हकीम यानी हिकमत वाला, इस सारे निजाम कायनात को चलाने में उसकी हिकमत है। हिकमत मतलब क्या, यानी वो कोई काम उसका फायदे से खाली नहीं है, मकसद से खाली नहीं है, हर जगह कोई ना कोई फायदा। जैसे हम कहते हैं ना, इस काम में भी जरूर कोई हिकमत होगी, क्या मतलब है इसका, कोई ना कोई फायदा होगा, कोई इसका मकसद है, ऐसे ही नहीं हो गया ये। और हकीम का माना हाकिम का भी है, वो हाकिम है, वो ही हाकिम है। अब दुनिया में कितने ही लोग हाकिम बन के बैठ जाते हैं, हमारा कानून चलेगा, हमारा हुक्म चलेगा, असल हाकिम अल्लाह है सारी कायनात में, और हिकमत के साथ उसने सारी चीजें बनाई हैं। देख लें ना, आप देखें हर चीज का मकसद, जब जब इंसान जैसे जैसे चीजें में इल्म में तरक्की करता जा रहा है तो उसको पता चल रहा है कि हर चीज का कोई मकसद है, और वाकई हर चीज अपने मकसद को कैसे पूरा कर रही है, उसी तरह अल्लाह ताला ने बनाई हुई, जैसे जैसे उसका पर्पस ऑफ लाइफ है, जैसे उसने काम करने हैं, जैसे उसकी गिजा है, जैसे उसका, यानी जिसने नॉर्थ पोल में रहना उसके मुताबिक उसकी चीजें दी हैं, जिसने अफ्रीका के किसी सहरा में रहना उसके मुताबिक उसको बॉडी दी हुई है, जिसने खाना है गोश्त को उसके मुताबिक उसके दांत है, जिसने खाना घास को उसके मुताबिक उसके मुंह है और उसकी दांत है और उसकी जुबान है और उसका सिस्टम है सारा। यानी ये तो एक छोटी सी मिसाल है, मतलब कहने का कि हर चीज के पीछे आप देखें कि वो जिस मकसद के लिए बनाई गई उस तरह से ही उसका सारा उसको बिल्ड किया गया, और हर चीज को कारामद बनाया गया, बा मकसद है हर चीज। हम सोचते इस चीज की क्या जरूरत है, ये ना ही पैदा होती तो अच्छा था, ऐसी बात नहीं है, हर चीज का मकसद। हाँ, इंसान बाज चीजें ऐसी बनाता है, बेमकसद ही बनाया जाता है, बेमकसद जिंदगी गुजार लेता है, बेमकसद चीजें बनाता है। अल्लाह ताला के कारखाने कुदरत में कोई चीज बेमकसद नहीं, और वह खबीर है हर एक के हाल से अहवाल से। ये जो माफ समावात है ना, अंदाजा करें, हम तो जमीन के एक खित्ते की सारी खबर नहीं रख पाते, यानी एक जगह पे हम रहते हैं उसमें भी हमें हर चीज का पता नहीं चल पाता, हालांकि हमारे पास इतने रिसोर्सेज अब हैं, पर हर हर छोटी छोटी और बड़ी से बड़ी हर हर चीज, हर हर घर, हर हर बंदे की हमें खबर नहीं होती। अल्लाह ताला पूरी कायनात की खबर रखने वाला है, उनके अहवाल की, उनके अमाल की, उनके दिल के हालतों की, उनके ईमानों की, सिर्फ जाहिरी चीजों की नहीं, उनके ईमानों की, उनके दिल में उठने वाले ख्यालात की, उनकी बातों की, उनकी एक एक आंख की, एक एक आंख की देखने की, एक एक ख्याल के उठने की, एक एक खयानत की, एक एक झूठ की, एक एक सच की, हर चीज की खबर रखना। और वो भी यानी अगर कोई जमीन के किसी भी हिस्से में रह रहा है, किसी जंगल में है या किसी सहरा में है या किसी बर्फ के खत्ते में है, हर जगह पे एक एक कीड़ा, एक एक चींटी, एक एक मच्छर, एक एक वेल मछली, हर एक की खबर उसको है। और सिर्फ जमीन पे ही नहीं, आसमानों में भी जो कुछ है, जहां जहां पता नहीं अल्लाह की क्या क्या मखलूक है, कौन कौन से फरिश्ते हैं उसके, तो फरिश्ते ही इतने, उनकी भी सारी खबरें, उस रब की बात हो रही है, उसकी तारीफ हो रही है। यानी अपने दिमाग को आप दौड़ाने लगे हैं, आपका दिमाग थक जाएगा, आपकी सोच खत्म हो जाएगी, आपकी इल्म खत्म हो जाएगा। अल्लाह ताला की कुदरतें, उसकी तारीफ, उसकी कायनात, उसकी कायनात में उसका तसर्रुफ, तसर्रुफ समझते हैं, यानी उसकी रीच, उसकी यानी उसका होल्ड, उसकी जहां तक उसकी कैपेबिलिटी है, वो नहीं खत्म होती। उसकी कुदरत, उसकी ताकत, उसका इल्म, उसकी कुफत, वो खत्म ही नहीं होती, और लिमिटलेस है। और ये कौन रब है जिसकी तारीफ की जा रही है, यालमु, वो जानता है, मा यलिजु फिल अर्द। अब उसके इल्म की बात आ रही है, उस रब की शान तो ये है, उस हकीम और खबीर की शान तो ये है कि वो जानता है जो दाखिल होता है जमीन में। और मैंने आपको क्या बताया, यलिजु क्या है, यानी जैसे आप कहें कि तंग जगह पे दाखिल होना, जैसे ये पोर्स है हमारी स्किन के, इसी तरह जमीन के भी पोर्स हैं, उनके अंदर जो कुछ जा रहा है हमें बजाहिर नजर नहीं आ रहा, मगर किस पोर में से क्या चीज अंदर जा रही है वो उसको जानने वाला है। क्या क्या चीजें आप जमीन के अंदर जाती हैं, देखिए सबसे पहले तो हम अपने मुर्दे ही जमीन में दफनाते हैं, जमीन इनको, जमीन का पेट इनके लिए ना खुले तो मुर्दों को किधर लेकर जाएं, मुर्दे ही मुर्दे हों इस जमीन के ऊपर, कहीं पे जगह ही ना हो हमें रहने की। तो अल्लाह ताला का करम और उसका फजल है कि उसने जमीन के अंदर जगह बना दी कि हम अपने मुर्दों को वहां दफना देते हैं। तो देखें, वो जानता है जो दाखिल होता है, वो जानता है पानी को जो जमीन के अंदर दाखिल होता है, पानी सीप इन कर जाता है ना जमीन के अंदर, आप थोड़ी देर देखें पानी खड़ा हुआ है, थोड़ी देर बाद देखें पानी अंदर चला गया, जमीन पी गई है पानी को, कहां जा रहा है अल्लाह को पता है, एक एक पानी के कतरे का उसको पता है कि किस जगह पे गिर रहा है। देखें अब ये कह देना ना अल्लाह अकबर, इन आयात को ग्रैस्प करना हमारे लिए मुश्किल है, कहने को बहुत आसान आए थे, मैं एक मिनट में इसमें से गो थ्रू करके आगे चली जाऊं, लेकिन जरा इनकी डेप्थ को सब तो समझे, सरा इनकी गहराई में तो जाए। पानी का एक एक कतरा, मसलन पानी के कतरों से, चलो जो हम पानी छिड़काते हैं या बाहर पानी इधर उधर दरियाओं में या इधर घूम रहा है या इधर पानी कहीं से आ गया है, घर के पाइप से पानी आपने दिया है और बाहर खड़ा हो गया, उसको तो छोड़े, अगर हम एक एक कतरे को बारिश के ले लें और हम सोचें कि जो बारिश का कतरा गिर रहा है, ये कह देना आसान है, वो जानता है पानी का जमीन के अंदर किधर जा रहा है, बस ये क्या क्या अब आगे हम आगे नहीं, एक एक कतरा जमीन के किस पोर में से अंदर जा रहा है, वो एक एक कतरा कहां तक पहुंचा है, एक एक कतरे से जहां वो गिरा है, जहां से वो अंदर दाखिल हुआ है, उससे क्या उगता है, वो किधर पहुंचता है, वो क्या फायदे लाता है या वो जाया हो जाता है, वो किधर जा जा के आगे कहीं दरिया में पहुंचता है या किसी कुएं के अंदर चला जाता है, ये जमीन में किधर दाखिल होके किधर पहुंच गया, उसका फायदा हुआ या उसका कुछ फायदा नहीं हुआ, सब कुछ को अल्लाह ताला जानने वाला है, जो एक कतरे की खबर रखने वाला है, वो क्या सोचो जमीन और आसमान और इनमें दूसरी चीजें जो बड़ी बड़ी हैं उनकी खबर नहीं रखता होगा, एक कतरे की खबर रखता है, फिर और क्या चीज जमीन में जाती है। अच्छा फिर उसको ये भी पता है कितने कतरे हैं जो कहाँ कहाँ टपके हैं और कितने कतरे हैं जो अंदर जा रहे हैं, कितने कतरे हैं जो किसी टायर के साथ लग के वो आगे पहुंच गए, कितने कतरे हैं जो किसी के कपड़े के साथ लग के जो आगे चले गए हैं, उसके कपड़े गीले हो गए, वो गीले कपड़ों में कैसे हुए, कितने कतरे चिमटे में उसके साथ, वो कहीं और पहुंच गए, वो कहीं और से वहां पे उसने नचोड़ा, वो किसी और जगह पहुंच गए, वो वहां से उसने किसी सिंक में गए, किसी होल में गए, पाइप में गए, वहां से किस सीवरेज में चले गए, वहां से कहाँ पहुंच गए, वो अल्लाह ताला एक एक कतरे को जानने वाला है। सुभान अल्लाह, वो जानता है कि कौन सा बीज जमीन के अंदर पड़ा है, वो बीज किधर बोया गया है, उस बीज को कितनी डेप्थ के अंदर पहुंचा है। आप तो बीज डाल के ऊपर से कवर कर देते हैं, वो अल्लाह उस बीज के हालात को जानता है, वो किधर फूट रहा है अंदर, उसके ऊपर क्या हो रहा है, वो किधर किस वक्त कितना उग के बाहर निकलने की कोशिश कर रहा है, कितना बीज है जो जाया हो गया है, कितना बीज है जो वो निकल के फायदा दे रहा है, वो किस किस को फायदा दे रहा है, वो किस किस के घर पहुंच रहा है, किस बीज से कितने फल उग रहे हैं, कितना सब्जा उग रहा है, कितनी फसल उग रही है, क्या उग रहा है इससे। फिर जमीन के अंदर और जो दाखिल होता है, मसलन है हशरात हैं, कीड़े हैं, कितने ही कीड़े जमीन के अंदर दाखिल हो रहे हैं, निकल रहे हैं, जा रहे हैं, आ रहे हैं, किधर जा रहे हैं, क्या कर रहे हैं, वो उनकी भी खबर है, यालमू, वो इल्म रखता है सबका। अब इस चीज को लेकर आप बैठे रहें और सोचते रहें और सोचते रहें, यही है तफक्कुर, क्योंकि इसी से इंसान भी अल्लाह ताला ने दावत दी है ना कुरान में तफक्कुर करने की, फला था तफक्कुर, गौर फिक्र नहीं करते, तफक्कुर नहीं करते, फलाया तदब्बरून, तदब्बर नहीं करते, आप बैठ के जब सोचने लगेंगे तब आपके दिल के अंदर अल्लाह की अजमत समाएगी, वो अल्लाह कौन है जिस पे मेरा ईमान है, वो अल्लाह कौन है, वो है अल्लाह जो ये सब इल्म रखता है। इस सारी कायनात में घूम के ना फिर अपनी जात की तरफ आइएगा, फिर अपने आप को देखिएगा, क्या वो मेरे हाल नहीं जानता होगा, क्या वो मुझे भूल गया होगा, नहीं, वो मुझे भी जानता है, मेरे हाल को भी जानता है, मेरे एक एक आंसू को भी जानता है, वो एक एक मेरी तकलीफ को, एक एक मेरी फिक्र को, एक एक मेरी सोच को, उसको भी जानता है। क्या आंसू का कतरा फिर उससे उसके इन से बाहर रह जाएगा, कोई खौफ से उसके टपका आंसू का कतरा, या कोई उसकी याद में टपका आंसू का कतरा, या उसकी जुदाई में कोई टपका आंसू का खतरा, या उसकी मोहब्बत में टपका कोई आंसू का खतरा, क्या वो उसको नहीं जानता होगा। वो आंसू के कतरे भी कहीं जाके दाखिल हो जाते हैं चेहरे पर या जमीन पे गिर जाते हैं, वो कहाँ पे दाखिल हुए, वो जमीन के किस हिस्से पे, किधर से किस पोर में दाखिल हुए जमीन के, उसको मालूम। ये सजदे जिस जमीन पे हो रहे हैं, ये पेशानियां जिस जमीन पे झुक रही हैं, वो भी उसको मालूम, हमें भूल जाए उसको नहीं भूलता। वमा यखरुजु मिन्हा, और जो निकलता है इसमें से, किस में से, अर्द में से, हा की जमीर अर्द की तरह जा रही, जो निकलता है, क्या क्या निकलता है जमीन से, कुछ सोचे क्या चीजें निकलती, फूल पौधे निकल रहे हैं, खजाने निकल रहे हैं, सोना हीरे जवाहरात निकल रहे हैं, ये तेल निकलता है जमीन से, और मिनरल्स निकलती हैं जमीन से, कितनी निकली, कहाँ निकली, उसको ये भी पता है कि जमीन के अंदर कहाँ पड़ी हुई है, और उसको ये भी पता है कि कहाँ से कितनी निकल रही है और कितना अभी बाकी है। आज वो कहते हैं भाई इतना तेल इस मुल्क के पास रह गया, इतना ये रह गया, तेल के लिए आज तक वो ढूंढते फिरते हैं बेचारे, कहाँ से तेल निकल आया, वो फलानी जगह से तेल का कुआं निकला, पहले भी तो तुम इसी जमीन पे रहते थे, तुम्हें नहीं पता था यहाँ पे तेल है। इंसान का तो इल्म ऐसा नाकिस है, वो जानता है जो चीज भी निकलती है इसमें से क्या क्या चीज है, एक एक चीज के बारे में उसको खबर है कि वो किधर से फूट रही है, किधर से निकल रही है, कितनी निकली है, कितनी और इसको निकलना। अब काने हैं कई, यानी माइंड्स है, इंसान को नहीं पता, छुपी नहीं है इंसान से, जो भी इस जमीन में से निकलता है वो सब जानता है, इसके समुद्रों में से क्या क्या निकल रहा है वो सब जानता है। ऐसी ऐसी चीजें यानी वो दिखाते हैं। एक दिन मैं देख रही थी कोई समंदर, पता नहीं अल्लाह आलम किस जगह कौन सा ओशन था, लेकिन हैरानी की बात है कि ऐसे ऐसे कलर्स, ऐसी ऐसी कलरफुल मछलियाँ और ऐसी ऐसी शेप्स की कि इंसान दंग रह जाता है, कोई परिंदों की तरह उड़ रही है, तो किसी और तरह मछली सिर्फ एक तरह की, पता नहीं क्या क्या हशरात है, उसको भी मछलियां कहें या जो भी, लेकिन सुभान अल्लाह उसको उसकी भी खबर है, उनकी भी उसने खबर रखी हुई, हमें तो यही नहीं पता था आज तक कि ये भी चीजें हैं कोई जमीन पे। वमा यंजिलो मिनस समाई, और जो उतरता है आसमान से, आसमान से क्या क्या चीजें उतरती, हमें तो बस बारिश ही नजर आती या स्नो नजर आ जाती, ओले नजर आ जाते, लेकिन आसमान से तकदीर भी उतरती है, आसमान से अल्लाह के फैसले उतरते हैं, आसमान से बलाएं उतरती भी हैं, जो मुसीबतें हैं कई वो भी उतरती हैं, जैसे है ना सदका उन आने वाली बलाओं को टाल देता है, ठीक है, दुआएं उनसे तकदीर बदल जाती है, तो ये फैसले ऊपर से उतर रहे होते हैं, फिर रहमतें भी वो नाजिल होती हैं आसमान से, वो जानता है उनके बारे में, हम नहीं जानते। अब हम कहें हम बारिश के कतरों, चलो जी हम देख रहे हैं बारिश उतर रही है जी, हमने फोरकास्ट कर दिया, ये इसी इल्म को हम काफी समझते हैं, हमें कहाँ से पता चलेगा कि रहमतें नाजिल हो रही हैं या मुसीबतें आ रही हैं या क्या आ रहा है आसमान से, हम नहीं ये इल्म रखते, अल्लाह को पता है किसके घर किस इंसान के ऊपर कितनी रहमतें नाजिल फरमानी है उसने, वो कहाँ उतरी हैं, वो किधर से चल पड़ी हैं, वो पहुँच गई हैं उसके घर तक। और देखिए फरिश्ते भी उतरते हैं, अब इनको भी नहीं हम देख सकते, कितनी भी कोशिश कर ले इंसान, उसका बेचारे का इल्म इतना महदूद है वो नहीं देख सकता। ये फरिश्ते उतर भी रहे हैं और चढ़ भी रहे हैं, आना जाना इनका लगा हुआ है, आपको पता है ना फजर और असर के वक्त क्या होता है, फरिश्तों की ड्यूटियां चेंज होती हैं, फजर के वक्त जो रात से पिछली असर से बैठे हुए थे, पिछले दिन की असर से अब तक, अब इनके जाने का टाइम है, और दूसरे आ गए हैं तो वो कहीं से आए हैं ना, और इन्होंने भी ऊपर चढ़ना है, ठीक है। और इसी तरह असर के वक्त भी होता है, ये दो औकात हैं जिनके अंदर फिर ज्यादा अल्लाह का जिक्र और दुआएं और ये सब करना चाहिए, और कुरान करीम की तिलावत और ये सब चीजें करनी चाहिए, ये वो फिर जाके गवाहियां देंगे कि अल्लाह तेरा जिक्र करते हुए हम छोड़ के आए हैं तेरे इस बंदे को। तो आसमान की तरफ से ये चीजें आती हैं, इसी तरह वही भी आसमान से ही उतरी है, इब्राहिम अलैहिस्सलाम आसमान से ही लेके नीचे आए हैं, तो जरा साथ साथ देखते भी जाए सुभान अल्लाह कि हमारा, चाहे पूरे इंसानों का कह लें, मेरा और आपका तो बिल्कुल ही कुछ भी इल्म नहीं है, लेकिन सारे इंसानों का चलो कह लें, सारे इंसान जिन्नात इनका इल्म क्या है और अल्लाह का इल्म क्या है। अच्छा इस जब आप ये सोचेंगे ना, तो फिर जरा सोचिएगा कि जो फैसले मैं करती हूं कि मैंने अपनी जिंदगी कैसे गुजारनी है, आप जिस वक्त एनालिसिस कर लेंगे ना अपने इल्म का भी और अल्लाह के इल्म का भी, आपको खुद ही पता चल जाएगा कि हम कितने पानी में पूरे इंसान और अल्लाह का इल्म कहाँ है। उसके बाद सोचिएगा कि मैंने जिंदगी किसके इल्म के मुताबिक गुजारनी, जो इंसान कहते हैं उसके मुताबिक या जो अल्लाह ने मुझे हुक्म दिया उसके मुताबिक। इल्म किसका बढ़ा हुआ है बताएं, आपको इल्म की बात यहाँ पे पता चल रही है, आगे भी देख लेते हैं। वमा यारुजु फीहा, और जो कुछ चढ़ता है इसमें, किस में, जमीन में से जो कुछ भी चढ़ता है ऊपर की तरफ, वो उसको भी जानता है क्या चढ़ता है। मैंने जैसे आपको बताया फरिश्ते तो आ भी रहे हैं, जा भी रहे हैं, चढ़ रहे हैं, ऊपर जा रहे हैं, और क्या चढ़ता है। अब ये चढ़ने वाली चीजों को तो हमें देखेंगे, शुरू वाली जो चीज थी हमने कहा ये तो थोड़ी बहुत हमें पता है भाई कि मुर्दे अंदर जा रहे हैं। अब मुर्दे का भी आप देख ले, मुर्दे सिर्फ इतना ही पता है कि इसको जमीन में हम डाल रहे हैं, उसके बाद भी ये अल्लाह अकबर, ये जो लोग थे इन्होंने यहाँ तक तहकीक की कि वो अंदर उसके रिकॉर्डर्स रख रहे, पता नहीं क्या क्या कब्र के अंदर रखा, के सुनने की हम कोशिश करते हैं कि अंदर हो क्या रहा है, कुछ नहीं इनको पता चला। इतना बेचारा इंसान ना, यानी इसका इल्म कुछ भी नहीं, अल्लाह को पता है उस मुर्दे के ऊपर क्या गुजर रही, वो अजाब में है, वो सवाब में है, वो जन्नत के बागों की तरफ उसकी खिड़की खुली हुई है या वो जहन्नम की तरफ की खिड़की खुली हुई है उसके पास, उसकी कब्र कुशादा है या तंग है, वो उसमें क्या महसूस कर रहा है, उस वक्त इसकी क्या फरियादें हैं, वो चीख रहा है, चिल्ला रहा है या वो खुश हो रहा है कि अल्लाह क़यामत कब आएगी कि मैं जन्नत में दाखिल हो जाऊँ। उस मुर्दे पे क्या गुजर रहा है ये कोई नहीं जानता, कोई नहीं जानता। हाय इंसान तू कितना मोहताज, तेरा इल्म कितना नाकिस। वहां से लेकर फिर बारिश के कतरों का हमने सोचा, फिर हमने कहा चलो बारिश के कतरों शो हो सकता है हमें, हम बड़े कोई ऐसे तरीके कर लें कि हमें कुछ पता चल जाए। अच्छा जमीन में बीज डाला हुआ है उसका भी कुछ नहीं पता है, यानी आपको जगह जगह पता चलेगा, हम भी पास है, आप अपने आप अपने इल्म को तो एक तरफ रखें, आपको पता चलेगा आपके साइंसदान भी बस हैं, आपके जो बड़े बड़े जिनको भी आप समझते हैं, चलो आप लगा लें जिनको भी आपके नज़दीक जिसका भी इल्म जिस इंसान का भी बहुत ज़्यादा है, कोई फलसफी है, कोई भाई हमारे प्रोफेसर हैं, हमारे इतने बड़े बड़े इंटेलेक्चुअल्स हैं, वो बड़े बड़े लोग आके टीवी पे बातें करते हैं, बड़ी हिकमत की बातें कर रहे थे, क्या इल्म है उनके पास, क्या इल्म है। उसके बाद आगे देखें जो निकलता है जमीन में से, क्या इल्म है। फिर उसके बाद जो नाजिल होता है आसमान से, अब देखें ग्रेजुअली और नैरो डाउन हो रहा है, जो उतरता है आसमान से, चलो बारिश तक का हमें पता चल गया, आगे कुछ भी नहीं पता, बारिश नो ये ओले बस इतने, इससे आगे बाकी किसी, और जो चढ़ता है इसमें बिल्कुल ही नहीं किसी चीज का पता, क्या चढ़ता है, ब्लैंक, कुछ नहीं हमें पता। कैसे नैरो डाउन कर दिया अल्लाह ताला ने, शुरू से लेके कहीं कहीं आपको लग रहा था कि शायद थोड़ा थोड़ा हमें पता है, उसके बाद आखिर में आके कुछ भी नहीं पता, ना फरिश्तों का पता है कि कौन से चढ़ है, ना आमाल का पता है, आमाल भी तो ऊपर चढ़ रहे हैं ना, ना आमाल का पता है कि कौन से चढ़ रहे हैं, ना दुआएं, दुआएं भी ऊपर चढ़ती हैं, ये भी नहीं पता कौन सी दुआ ऊपर जा भी रही है कि नहीं जा रही, कई दुआएं यहीं रह जाती हैं, वो इंसान के सर से ऊपर भी नहीं जाती, पता है आपको ये बात, वो इंसान के सर से ऊपर भी नहीं जाती। एक वो गुलाम जो अपने आका से भागा हुआ, औरत जिसका शौहर उससे नाराज है, इनकी जो है ना दुआएं नहीं ऊपर जाती, तो फिर वो दुआएं चढ़ रही हैं या नहीं चढ़ रही हम नहीं जानते, कौन सी दुआएं किसकी क्या क्या दुआएं हैं, किधर किधर तक पहुंच रही हैं, और रूहें, रूहें चढ़ती हैं ऊपर, हमें पता चलता है हम हदीस से जानते हैं कई रूहें ऊपर जाती हैं, आसमानों के दरवाजे खोले जाते हैं उनके लिए, कहीं वहीं से फेंक दी जाती हैं, आपको क्या पता कौन सी रूह चढ़ रही है कौन सी नहीं चढ़ रही, क्या हो रहा है, क्या वो उन रूहों के हालात क्या हैं, उनको वहां से रिजेक्ट कर दिया जा रहा है या कुछ भी नहीं मालूम। अल्लाह अकबर, जो इन बातों को गहराई में लेके सोचेगा ना, उसके मुंह से सिर्फ अल्लाह की हमदी निकलेगी और कुछ नहीं, उसकी हमदो सना करता रहेगा वो कि अल्लाह तू ऐसा है, गौर व फिक्र करते जाए अल्लाह ताला की इन कुदरतों पे और उसके इल्म पर। और हमें पता है हदीस से हमें पता चलता है कि इंसान का इल्म अल्लाह के इल्म के मुकाबले में क्या है, कि जब खिजर अलैहिस्सलाम ने मूसा अलैहिस्सलाम को कश्ती के तख्ते पे बैठा हुआ वो परिंदा दिखाया था जिसकी चोंच में पानी का एक कतरा था, कि मेरा तुम्हारा और सारे इंसानों का इल्म इस कतरे की तरह है जो इस परिंदे की चोंच में है, और अल्लाह का इल्म इस समंदर की तरह है, समंदर तो फिर भी लिमिटेड होगा, ये सिर्फ एक मिसाल बताने के लिए, इंसान को पता चले कि अल्लाह ताला का इल्म लामतनाही है, उसका इल्म वो है जिसकी कोई इंतहा नहीं है, वो यानी उसकी कोई लिमिट नहीं है, इतना ज्यादा है उसका इल्म, ہر ہر چیز کا اس کو علم. اللہ اکبر. یہ چیز انسان کو تسلی بھی دیتی ہے اور اس کے اندر ایک خوف بھی آتا ہے کہ میرے ہر ہر عمل کا اس کو علم ہے. میں وضو کے ساتھ نماز پڑھنے کھڑی ہوئی ہوں یا بغیر وضو کے ہی کھڑی ہو گئی, کسی کو بھی نہیں پتا, کوئی جان ہی نہیں سکتا کہ میرا پچھلی نماز کا وضو ابھی تک ہے یا نہیں. اللہ کو پتا ہے. یا رب یا رب, دلوں کے حالوں کا. ایک بات تو منہ سے بول کے بیان کی جاتی ہے جس کی کہیں نہ کہیں ہوا کے اندر گونج ہوتی ہے, ایک وہ بات ہے جو دل ہی دل میں میں نے سوچ لی. وہ اللہ اس دل کی بات کو بھی جانتا ہے اور اس بات کو بھی جانتا ہے جو ابھی دل میں نہیں آئی, آنے والی ہے, وہ اس کو بھی جانتا ہے. میں نے آج کیا کیا بول بولنے ہیں وہ میں نہیں جانتی کہ اگلے منٹ میں بھی میرے منہ سے کون سے الفاظ نکلیں گے, لیکن میرا رب سبحان اللہ, اللہ ساری تعریف تیرے لیے ہے بے شک, کہ وہ اللہ جانتا ہے کہ اگلا بول کیا ہوگا. چاہے میں نے کتنا ہی سوچا ہو, کتنی تیاری کی ہو, میں نہیں جانتی کہ اگلا بول میں نے کیا بولنا. الحمدللہ, سبحان اللہ, اللہ اکبر. کیوں نہ پھر یہ الفاظ زبان سے نکلے جب انسان ایسے غور و فکر کرے, مگر اس کے لیے کچھ وقت چاہیے. جو اولو الالباب ہوتے ہیں نا, وہ یتفکرون فی خلق السماوات والارض, وہ غور و فکر کرتے رہتے ہیں اس آسمان و زمین کی پیدائش کے اوپر, اس آسمان اور زمین میں اللہ کی نشانیوں میں غور و فکر کرتے رہتے ہیں. وہ الرحیم الغفور, اس کے بعد سارے علم کے بعد سبحان اللہ, اللہ تعالیٰ اپنی وہ صفات, خوبصورت صفات لے کر آیا کہ وہ رحیم ہے اور الغفور ہے. کیوں کیوں؟ دیکھیں اللہ تعالیٰ بتانا چاہتا ہے, اتنا علم جس رب کو ہے نا, پھر وہ تمہیں بھی دیکھتا ہے, تمہیں بھی جانتا ہے, مگر پھر بھی وہ رحم کرتا ہے. جس کو دیکھیں اتنا سارا کچھ پتا ہو کسی کا ان ڈاؤٹ, اس کے بعد بھی وہ رحمت کرے, شفقت کرے, مہربانی کرے, کتنا بڑا کمال ہے یہ. اور اس کے بعد بھی وہ بخشنے والا ہے, اس کے بعد بھی وہ درگزر کر دیتا ہے. آپ معافی مانگتے ہو چاہے اتنے گناہ لے کر آ جاؤ کہ زمین بھر کے گناہ لے آؤ گے, تب بھی وہ معاف کر دیتا ہے, جبکہ وہ جانتا ہے کہ تو نے گناہ کس انٹینشن سے کیے, جان بوجھ کے کیے تھے, تیرے دل میں کیا کیا خیالات آ رہے تھے, پھر بھی تو کرتا چلا گیا وہ ان گناہوں کو, وہ پھر بھی معاف کرتا ہے. اور کہیں تو بغیر انسان کے معافی مانگے ہوئے ویسے ہی معاف کر دیتا ہے, ویسے ہی معاف کرتا چلا جاتا ہے. اگر وہ پکڑنے لگے ہر ہر غلطی پر, تو اس زمین پہ کوئی ایک جاندار بھی چلنے پھرنے والا نہ باقی رہے. سبحان اللہ, کیا اتنی آیت ہمیں کافی نہیں ہے توحید سکھانے کے لیے اور اللہ کی پہچان کے لیے؟ اگر اصل میں کتنی کتنی دفعہ قرآن پڑھ کے بھی, ابھی تو ہم ظاہر ہے ٹائم زیادہ نہیں لگا سکتے ایک ایک آیت پر, مگر ایک آیت کو آپ لے کے بیٹھے رہیں بیٹھے رہیں, تو اس قرآن کی ایک آیت پہ ہماری ساری زندگی لگ جائے. لیکن ہم تدبر نہیں کرتے نا, تو وہ اللہ تعالیٰ کی عظمت ہمارے دل میں نہیں بیٹھ پاتی. تو یہ اس احساس کو لے کے آپ نے کم از کم یہ پورا ہفتہ گزارنا ہے کہ وہ کیا کیا جانتا ہے, کیا کیا اس کے علم میں, اور ان چاروں چیزوں کو سوچتے رہنا ہے, اس پہ تدبر کرنا ہے. آپ دیکھیں اصل میں یہ ساری باتیں بتانے کی بات کیا ہے, وجہ کیا ہے کہ اللہ تعالیٰ یہ آگے جو بات آ رہی ہے نا, اس کا ہمیں بتانا چاہتے ہیں کہ دیکھو, وقال الذین کفروا لو تأتین الساعة, لوگ جو انہوں نے کفر کیا نا, وہ کہتے ہیں قیامت نہیں آنی. میں نے آپ کو پہلے ساعة کا بتایا تھا نا, ساعة کس کے لیے ہوتا ہے؟ قیامت کے لیے, گھڑی. وہ گھڑی نہیں آنی, وہ قیامت نہیں آنی. یہ وہ کس کو کہہ رہے ہیں کہ وہ نہیں آنی؟ اللہ کہہ رہا ہے آنی ہے, وہ کہتے نہیں آنی. وہ کیا یہ کہہ رہے ہیں کہ اللہ لا نہیں سکتا؟ یہ وہ کس کی بات کر رہے ہیں؟ وہ اللہ جو اتنا علیم ہے, اس کی اس کو سوچ رہے ہیں کہ وہ قیامت نہیں لا سکتا, جس کے لیے لہو ما فی السماوات و ما فی الارض ہے, اس کو سوچ رہے ہیں کہ وہ نہیں قیامت لا سکتا. قل, آپ کہہ دیجئے نبی. اب انہوں نے انکار کیا سختی سے, تو اللہ تعالیٰ نے بھی اتنے شد و مد کے ساتھ, اتنے زور کے ساتھ, اتنی یعنی فورسفلی اس چیز کو بتایا, بلا اے نبی آپ کہہ دیجئے کیوں نہیں. میں نے آپ کو کیا بتایا تھا بلا کیا ہے, پچھلی بات کی تردید یا ڈانٹ کے لیے بھی آتا ہے, کیوں نہیں آنی قیامت. وربی, قسم ہے میرے رب کی. اور اس کے بعد دیکھیں, لتأتینکم, البتہ ضرور آئے گی تمہارے پاس. البتہ کا مطلب یہ نہیں کہ البتہ آنی ہے بتا جانا, ہم اردو میں ایسے بعض دفعہ کہہ دیتے ہیں, یہاں پہ تاکید کے لیے ہوتا ہے اللہ, تو یہاں پہ کتنی تاکیدیں آ گئی, بلا و ل اور نون مشدد, چار تاکیدیں آ گئیں اللہ تعالیٰ نے ان کے جواب میں دی کہ تم کیا کہتے ہو کہ قیامت نہیں آنی, کیوں نہیں آنی قیامت. اس اللہ کے لیے قیامت برپا کرنا کیا مشکل ہے جو ایسا قدرتوں والا رب ہے. جا گئی بات, اب پچھلی بات کی سمجھ آئی کہ یہ سب باتیں لائی گئیں تاکہ انسان کو سمجھ آ جائے کہ اس رب کے لیے مشکل نہیں ہے قیامت لانا. ایک وہ دن آئے گا جس میں حساب کتاب ہوگا, لازمی ہوگا, یہ ضرور ہوگا. اور قسم کھا لینا, دیکھیں پہلے بھی سورہ تغابن میں بھی آگے آئے گا کہ اللہ تعالیٰ نے قسم کھا کے یہ فرمایا, اور سورہ یونس میں ہم پہلے پڑھ چکے ہیں 53 آیت کے اندر, جس میں بھی قسم آئی ہے, اللہ اور اس کا رسول تو ہمیشہ ہی سچے ہیں. پھر بھی قسم اس لیے لائی گئی تاکہ انسان کو یقین ہو جائے. قسم ایک اس کے لیے ہوتی ہے نا کہ بعد میں زور آ جائے یقین کرنے دلانے کے لیے کہ قسم ہے میرے رب کی. اور آپ صلی اللہ علیہ وسلم تو ویسے ہی صادق اور امین, پھر بھی قسم ہے میرے رب کی, وہ ضرور آئے گی. اب اس کے بعد کیا ہوتا ہے, جب انسان کو یہ یقین آ جاتا ہے نا, دوسرا قسم کھا کے, کوئی آپ کو قسم کھا کے کہہ دے کہ قسم خدا کی ایسا ہونا ہے, تو اتنی انفورسمنٹ کے ساتھ, تو آپ کو تھوڑا وہ کوئی کہہ دے مثلا کہ قسم خدا کی میں کہتا ہوں کہ کل جو ہے نا وہ تیل نہیں ملنا مارکیٹ میں, پٹرول کی شارٹیج ہو جانی, آپ کیا کریں گے. اچھا کسی کو ویسے ہی افواہیں ہمیں تو مل جائیں تو تب بھی ہم ڈر جاتے ہیں, اور کوئی ایسی چیز کی کوئی چیز کوئی مسئلہ آنے والا ہے, کوئی فکر کی بات آنے والی ہے تو ہم دوڑتے ہیں, پھر کوئی بتا دیں سنو آنے والی ہے تو ہم جلدی سے اسٹاک کر کے گھر میں چیزیں رکھ لیتے ہیں. تو مطلب افواہوں پہ بھی اور ایسے لوگوں کی باتوں پہ بھی وہ قسم کھا کے نہ بھی کہیں, وہ یہ بھی کہیں کہ اتنا چانس ہے کہ کل پٹرول نہیں ملے گا تو دیکھنا سب اپنی ٹینکیاں بھروا کے رکھیں گے. اور یہاں پہ اللہ تعالیٰ قسم کھا کے اپنے نبی کو فرماتے ہیں, آپ قسم کھا کے ان کو بتائیں یہ بات کہ وہ ضرور آئے گی. اس کے بعد جس کو یہ یقین ہوگا اس کا ریئیکشن کیا ہوگا, ایک دم فکر نہیں لگ جائے گی. لازمی نتیجہ ہے کہ اگر آپ کو یقین آ جاتا ہے نا اس بات کا تو فکر ضرور لگے گی, پرائیورٹی ضرور بدلیں گی, ضرور آپ کو یہ ہوگا کہ میں اپنے عمل کو سیدھا کر لوں, یہ تو آنا ہے اس نے, خود ضرور آپ اپنے آپ کو چیک کریں گے. اور جب یقین نہیں نہ ہوتا اللہ کی اس بات پہ, کافر تو نہیں یقین کرتے تھے, مگر آپ جب مسلمان بھی ہیں وہ بھی غفلت میں ہیں, وہ اپنی زبان سے تو انکار نہیں کرتے مگر دل ان کے انکار کرتے ہیں کہ وہ دیکھا جائے گا, وہ تو جب ہوگی تو پتہ نہیں ہونا بھی ہے کہ نہیں ہونا, دلوں کے اندر یقین نہیں ہے. اللہ تعالیٰ فرماتے ہیں عالم الغیب, وہ عالم الغیب ہے. جب میں آپ کو بتاؤں گی کہ کیوں یہاں پہ یہ بات کیوں آئی عالم الغیب کی, اصل میں جو کافر تھے وہ یہ کہتے تھے کہ کیا کیسے ہوگا, کیسے آ سکتی ہے قیامت, کیسے باس باد الموت ہوگی, یعنی موت کے بعد اٹھایا جانا کیسے ہوگا. تو اس کے اوپر اللہ تعالیٰ نے تین دلیلیں دی ہیں, تین باتیں یہاں پہ کہیں. نمبر ون, کہ تم خود ہی کہتے ہو نا کہ اپنی زبانوں سے تم کہتے ہو کہ یہ صادق اور امین ہے, رائٹ, وہ جو بات کہتے ہیں سچ کہتے ہیں, انہوں نے کبھی جھوٹ نہیں بولا. تو اللہ تعالیٰ نے ان سے قسم کھا کے دکھایا کہ آپ قسم کھا کے ان کو بتائیں کہ میرے رب کی قسم ہے کہ وہ ضرور آئے گی. تو یہ صادق اور امین جو بات قسم کھا کے کہہ دیں وہ تو کبھی غلط نہیں ہو سکتی نا. ٹھیک ہے, تو ایک طرح سے ان کو یہ یقین دلانے کے لیے یہ کہا گیا. دوسری بات, وہ کفار کہتے تھے کہ مرنے کے بعد جب ہمارے جسم بوسیدہ ہو جائیں گے تو گل سڑ کے ریزہ ریزہ ہو جائیں گے, ہوائیں ان کو اڑا کے کہاں سے کہاں لے جائیں گی. بھی دیکھیں زمین میں دفن ہو گئے یا جلا کے راکھ کر دیے گئے یا کچھ ہے, اب وہ راکھ بھی اڑ گئی کہیں پانیوں میں, کہیں ہواؤں میں, کہیں زمین میں جو ذرے تھے, آخر تو ایک دن ختم ہو جائیں گے نا. آگے بھی آ رہا ہے یہ بات کے ٹکڑے ٹکڑے ہو جائیں گے, تو پھر وہ کیسے پھر سارا کچھ ٹھیک ٹھاک ہوگا اور سیدھا انسان کو کر کے کھڑا کیا جائے گا. اس کے ذرے پتہ نہیں کہاں کہاں پہنچ گئے ہوں گے, کوئی پانی میں بہ گئے, کوئی ہوا میں اڑ گئے, کوئی کسی دیوار میں چن دیے گئے, کسی کا کسی, کوئی ذرہ مٹی کے ذرے ہیں نا آخر, کوئی ذرہ کسی کے, کسی کوئی کمہار کوئی بنا رہا تھا برتن اس کے اندر لگ گئے, کوئی معمار جو ہے نا عمارت میں لگا رہا تھا گارا چونا مٹی اس کے اندر گئی اور وہ گارا بن کے اور وہ کسی عمارت میں چن دیے گئے, اس کے اعضاء, اس کے اجزاء, اس کے جو چھوٹے چھوٹے ذرے تھے وہ کہاں کہاں چلے گئے, تو وہ کہاں سے لائے جائیں گے وہ. اور پھر ان کو الگ الگ ہر انسان کے الگ کرنا, یہ آپ کا میرے پاس نہ آ جائے, میرا آپ کے پاس نہ چلا جائے, اس کا اس کے ساتھ نہ لگ جائے, یہ کیسے, یہ کیسے ہو سکتا ہے. اور پہلے تو اس کے ذرے مطلب لے کر آنے کے کہاں کہاں ہیں, اس کا پتہ کس کو چلے گا. اللہ تعالیٰ نے فرمایا وہ عالم الغیب ہے, یاد رکھو, وہ غیب کا بھی جاننے والا ہے, وہ غیب کی کنجیاں اس کے پاس ہیں. تم اللہ کو کیا سمجھتے ہو, کوئی پتہ نہیں گرتا مگر اللہ کو اس کا علم ہے. نہ کوئی دانہ زمین کے اندھیروں میں, نہ تار, نہ خشک ایسا ہے مگر اللہ کو اس کا علم ہے. اس کے پاس کتاب میں لکھا ہوا ہے, خشکی تری میں جو کچھ ہے وہ اس کو بھی جاننے والا ہے. تو جو تمہارے اعضاء اجزاء ہوں گے, چھوٹے چھوٹے ذرے ہوں گے, کہ اللہ کو وہ نہیں معلوم ہوں گے. اللہ اکبر, لا یعزب عنہ مثقال ذرۃ, نہیں چھپی ہوئی اس سے برابر ذرے کے بھی کوئی چیز, نہ تو آسمانوں میں اور نہ زمین میں. اللہ اکبر, یعنی آسمان اور زمین میں کوئی ذرے کے برابر بھی چیز ایسی نہیں ہے جو اس سے چھپی ہوئی. بڑی چیزوں کو تو آپ چھوڑے, اتنی چھوٹی چیز کے ذرے کے برابر. آپ کو پتہ ہے ذرہ اس وقت اسمالیسٹ پارٹیکل سمجھا جاتا تھا, اب تو ڈفرینٹ ڈیفینیشن ہو گئی ہے نا. اس زمانے میں ذرہ اس کو کہتے تھے جو سب سے چھوٹی چیز ہے. تو سبحان اللہ, اللہ کو تو پتا ہے نا کہ ذرے سے بھی چھوٹی چیزیں. ابھی تو انسان کا علم اتنا ہوا ہی نہیں تھا, وہ سمجھتا تھا ذرہ ایک پارٹیکل ہی سب سے چھوٹی چیز ہے. لیکن اللہ جانتا ہے کہ ذرے سے چھوٹی بھی کون کون سی چیزیں, اس لیے فرما دیا ولا اصغر من ذلک, ذرے سے بھی چھوٹی کوئی چیز ہے وہ بھی کہیں آسمانوں کے اندر, کون سے گیلیکسی میں, کس پلینٹ میں, کون سا ذرہ ذرے سے بھی چھوٹی چیز ایک پڑی بھی ہے, وہ اس کو بھی جانتا ہے, اس سے وہ بھی چھپی بھی نہیں. اور آج بتائیں ذرے سے چھوٹی کون سی چیزیں ہیں. آج انہوں نے کہہ دیا کہ اسمالیسٹ جو اسمالیسٹ پارٹیکل یا اسمالیسٹ چیز ہے, میٹر ہے, وہ ایٹم ہے. اور ایٹم کے اندر بھی پروٹون, الیکٹرون, یہ اب آپ سوچیں ایٹم سے بھی چھوٹی چیز ایک ڈسکور ہو گئی کہ یہ بھی ہے, ہر چیز ایٹم سے بنی ہوئی ہے. اب آپ بتائیں وہ دیکھیں کہاں تک پہنچ گئے. پھر اسی طرح آپ دیکھیں بیکٹیریا, بیکٹیریا کتنی چھوٹی چیز ہے. آپ یہ چھوٹے چھوٹے, آپ کو جب دھوپ ہو تو اس کے اندر ذرے نظر آتے ہیں نا, یہ تو پھر بھی چلو آپ کو نیکڈ آئی سے نظر آ رہے ہیں. جو بیکٹیریا ہے وہ تو آپ کو نیکڈ آئی سے نظر ہی نہیں آتا. وائرس ہے, اتنا چھوٹا, اس سے بھی چھوٹا وہ. یہ مائکروسکوپک چیزیں جو ہیں یہ ذرے سے بھی چھوٹی چیزیں. اللہ کو پتا ہے نا کہ اس سے بھی چھوٹی کوئی چیز ہوگی. تو سبحان اللہ, آپ سوچیں ہر ہر ایٹم, وہ کہتے ہیں کہ وہ یعنی ہر چیز یعنی ایٹم سے بنی ہوئی ہے. میٹر جو ہے, جو بھی میٹر ہے وہ ایٹم سے بنا. اب ہر ایٹم کے اندر جو اصغر چیز ہے, ایٹم اصغر ہے, اس سے بھی اصغر چیز ہے. اگر ایٹم کو ذرہ سمجھ لیں تو ولا اصغر من ذلك, اس سے بھی اصغر چیز ہے. اس میں جو پروٹون گھوم رہے ہیں, جو الیکٹران گھوم رہے ہیں, اللہ تعالیٰ کو ان کا بھی علم ہے, وہ بھی نہیں اس سے چھپے ہوئے. تو اللہ اکبر, کروڑوں اربوں گنتی ختم ہو جائے, کتنے ایٹمز ہیں اس میز میں, کتنے ایٹم ہیں اس کرسی پہ, کتنے ایٹمز ہیں, یہ کتنے ایٹم سے بنی ہوئی ہے, ان کے اندر کی حرکت کو ہم کہاں جانتے ہیں, اور اللہ وہ بھی جانتا. اور ایک ایک چیز کی, ایک ایٹم پہ نہیں اس کی نظر, جتنے بھی ہیں, جتنے بھی ہیں. ولا اکبر, اور نہ اس سے بڑی, ذرے سے جتنی چیزیں بڑی ہوں گی وہ تو بہت شمار چیزیں ہیں, وہ بھی نہیں چھپی بھی اس سے. الا فی کتاب مبین, مگر کتاب مبین میں ہے. یہی نہیں ہے کہ صرف اللہ کے علم میں ہے, یہ نہیں ہے صرف, بلکہ اس کے پاس ایک کھلی کتاب ہے, ایک رجسٹر سمجھنی ہے, لوح محفوظ جس کو کہتے ہیں, وہاں پہ ایک ایک چیز لکھی ہوئی ہے, اللہ نے لکھوا دی ہوئی ہے. 50,000 سال پہلے زمین و آسمان کی پیدائش سے, 50,000 ایئرز پہلے اللہ تعالی نے قلم کو حکم دیا کہ وہ لکھے, تو وہ لکھنے لگا اور لکھتا چلا گیا, جو بھی قیامت تک کے واقعات ہونے ہیں, کس کے ساتھ کیا ہونا ہے, کس نے کیا عمل کرنا ہے, کس نے کب پیدا ہونا ہے, کس نے کب مرنا ہے, کس نے کیا کیا عمل کرنے ہیں, کس نے جنتی بننا ہے, کس نے جہنمی بننا ہے, کون بدبخت ہوگا اور کون خوش بخت ہوگا, سب لکھا جا چکا. کس چیز سے کیا بنے گا, انسان کا علم کہاں تک جائے گا, کیا کیا انسان کریں گے, سب ریکارڈ اس کے پاس موجود ہے, لکھا ہوا ہے. کوئی چیز اس کے اندر لکھے جانے سے رہ نہیں گئی, ترتیب کے ساتھ سارا ریکارڈ ہے وہاں پہ, ایک ایک چیز وہاں لکھی ہوئی ہے, یعنی ذرے کی بھی, اور اس سے اصغر کی بھی, اور اس سے اکبر کی بھی, اور انسان تو خیر اکبر ہی ہے اس سے, تو یعنی اس سے بڑا ہی ہے ذرے سے, اس کی بھی. تو ہم جب سوچتے ہیں نا, تو ہم صرف یہ سوچتے ہیں کہ ہماری کوئی باتیں لکھی ہوئی ہیں, نہیں, ہر چیز لکھی ہوئی ہے. کتنی بڑی ہوگی وہ لوح محفوظ جس میں ساری چیزیں لکھی ہوئی ہیں, اور کیا اللہ کا علم ہے, اس نے اس وقت ہی لکھا دی. اللہ اکبر. تو پھر یہ بتانے کا مقصد کیا ہے کہ جب چھوٹے سے چھوٹا ذرہ اور اس سے بھی چھوٹی چیز بھی نہیں اللہ سے چھپی ہوئی, تو پھر تم سوچتے ہو تم مار کے مٹی ہو جاؤ گے, تو تمہارے جسم کے ذرے ذرے ہو جائیں گے, تو پھر اللہ کو پتہ ہی نہیں چلنا ہاں کہ کون سا ذرہ کہاں پڑا ہوا. اس کو تو ایک ایک ذرے کی خبر ہے. سوچیں ایک انسان جب ڈیکمپوز ہوتا ہے, اس کے کتنے ذرے بنتے ہوں گے, کتنے ذرے, یعنی چلو تھوڑے دن میں نہیں, 1,000 سالوں میں تو بالکل ہی ہڈیوں کا بھی چورا بن جاتا ہے. شروع میں تو صرف باقی گوشت پوست الگ ہوتا ہے, ختم ہوتا ہے, ڈیکمپوز ہوتا ہے, اس کے بعد تو ہڈی بھی پاؤڈر بن جاتی ہے. ابو جہل نے لا کے دکھائی تھی نا ایک ہڈی آپ صلی اللہ علیہ وسلم کے سامنے, اور اس کو ایسے پریس کیا تو وہ پاؤڈر بن کے گر گئی. یہ تم یہ کہتے ہو کہ یہ اٹھایا جائے گا اس طرح, یہ جو چورا چورا ہوگا یہ اٹھائی جائے گی. اب آپ دیکھیں کہ کیا اللہ کو پھر ان ذروں کا نہیں پتا ہوگا. یہ تو پھر بھی آنکھوں سے دیکھے جا سکتے ہیں, جتنے بھی چھوٹے چھوٹے ذرے ہو جائیں وہ تو ہیں, تو آپ انگلی پہ رکھیں گے, چھوٹا سا ذرہ پڑا ہو, ہو سکتا ہے کسی انسان کا ہو. انسان ٹھیک ہے اس ذرے کو دیکھ بھی سکتا ہے, اللہ تعالیٰ نے تو فرمایا وہ تو اصغر کو بھی, جو اس سے اصغر ہے اس کو بھی جانتا ہے, تم کیا بات کرتے. وہ حدیث میں آتا ہے, صحیح حدیث میں ہے, اس آدمی کا واقعہ جو کہ ایک پہلے زمانے میں گزرا, جب وہ بد اعمال کرتا رہا تو اس کے بعد مرنے لگا, تو اس نے اپنے بیٹوں کو وصیت کی جب میں مر جاؤں نا تو مجھے جلا دینا اور میری خاک کو اڑا دینا, اور کبھی کوئی کہیں بکھیر دینا, کوئی کہیں بکھیر دینا. انہوں نے ایسا ہی کیا, اللہ تعالیٰ نے اس کے ذرات کو جمع ہونے کا حکم دیا. وہ تو کن کہتا تو ہو جاتا ہے, اس نے کن کہا. وہ فعال لما یرید ہے, جو چاہے کرے, علی کل شیء قدیر ہے. جب وہ کسی کام کا ارادہ کرتا ہے صرف کن کہتا ہے تو ہو جاتا ہے. اللہ پاک نے کن کہا, وہ سارے ذرے جو ہیں وہ ٹھیک ٹھاک ہو کے وہ انسان بن کے وہ کھڑا ہو گیا اللہ کے سامنے. اللہ تعالیٰ نے پوچھا تو نے ایسا کیوں کہا تھا؟ اس نے کہا اللہ تیرے آگے کھڑے ہونے کے خوف سے, مجھے یہ ڈر تھا تیرے آگے کھڑا ہوں گا تو کیا جواب دوں گا. اللہ تعالیٰ نے اس کو معاف کر دیا. تو یعنی اللہ کے لیے ایسے ہی آسان ہے, اتنا آسان ہے اس کے لیے کہ خاک بن کے کوئی سمندروں میں بھی اڑا دیا جائے, کوئی شیر کے پیٹ میں چلا گیا, کوئی آدھا اس کو شیر کے پیٹ میں بھی گیا تو شیر کے باز یعنی اس کے نے اس کو کھا لیا تو اس کے جسم کا حصہ بن گیا, وہ باز اس نے ایکسکریٹ کر دیا, نکال دیا. اب اس نے کہاں نکالا, اس کے کتنے مطلب اس کے کتنے اجزاء اس کے اندر ہیں, کتنے اس کی باڈی کا حصہ بن گئے شیر کی, کوئی شیر مرا وہ کہاں گرا, اس کی باڈی کے اندر اس کے ذرات تھے. یہ ہمارے لیے چیزیں ہیں جو ہم سوچتے ہیں ہائے یہ کیسے ہوگا, یہ کیسے ہو سکتا ہے. اللہ کے لیے یہ مشکل نہیں ہے, وہ جو چاہتا ہے ہو جاتا ہے, چاہے چھوٹا کام ہو چاہے بڑا کام. اربوں خربوں انسان کتنے ہی گزرے ہوں گے, کتنی گنتی نہیں ہم کر سکتے کہ آدم علیہ السلام سے لے کر قیامت تک کتنے انسان ہوں گے, اربوں خربوں بھی ختم ہو جائیں گے وہ پتہ نہیں کتنے ہوں گے. ان سب کو زندہ کرنا ایسے ہی ہے جیسے ایک انسان کو کن کہہ کے زندہ کر دیں. سبحان اللہ. اور پھر تیسری بات یہاں پہ ایک اور یعنی جس کو میں نے آپ کو کہا نا تین اللہ تعالیٰ نے یہاں پہ دلیل نے یا یقین دھانیاں کرائی, ایک تو قسم والی بات, دوسری میں نے آپ کو یہ اللہ تعالیٰ کے عالم الغیب, اور وہ عالم الغیب کیسا ہے کہ اس کو یہ تک پتا ہے کہ ذرہ کہاں ہے اور اسے چھوٹا کہاں ہے اور اسے بڑا کہاں ہے, اور نہ صرف پتا ہے بلکہ کتاب مبین میں لکھا ہوا ہے. اور تیسری چیز اس بات کا یقین دلانے کے لیے کہ قیامت ضرور آئے گی, یہ آیت نمبر 4 اور 5 ہے. اور ان میں کیا ہے, کیا کہ جزا اور سزا ضرور ملے گی, کیونکہ اللہ عدل و انصاف کرنے والا ہے, وہ ظالم نہیں ہے. یہ تو ظلم ہو جاتا اگر ایک انسان دنیا میں مسلسل ظلم سہتا رہتا, اس کے ساتھ زیادتیاں ہوتی رہتی, یا وہ اللہ کی خاطر اپنے آپ کو قربان کرتا رہتا, وہ اللہ کے حکموں کے پر چلنے کے لیے تکلیف اٹھاتا رہتا, تانے سنتا رہتا, اس کے بعد وہاں جا کے اس کو کچھ بھی نہ ملتا, اور دوسرا ظلم کرتا اور جبر کرتا اور ناانصافیاں کرتا, لوگوں کے حق مارتا, لوگوں کو تکلیفیں دیتا اور ان کے ساتھ زیادتیاں کرتا, اور وہ وہاں پہ جا کے پھر کچھ بھی نہ اس کو ہوتا, یہ تو پھر بے انصافی ہوئی نا. اور اللہ سے بے انصافی کا آپ سوچ بھی نہیں سکتے, وہ تو سب سے زیادہ انصاف کرنے والا, اللہ سے ظلم کا تو آپ تصور ہی نہیں کر سکتے, تو یہ تو ظلم ہو جاتا. تو تیسری یقین دھانی اس لیے یہ کرائی گئی ان دو آیات میں کہ کیوں آئے گی قیامت, کیوں ضروری ہے قیامت, اور یہ یقین دلایا گیا کہ کیوں اللہ قیامت برپا کرے گا. تم سوچتے نہیں آنی, کیوں نہیں آئے گی, اللہ نے تو دینا ہے, لیجزی الذین آمنوا وعملوا الصالحات, تاکہ جزا دے اللہ تعالیٰ, بدلہ دے اللہ تعالیٰ کن کو, جو ایمان لائے اور صالح عمل کیے. کیا بدلہ؟ اولئک لہم مغفرۃ ورزق کریم, ان کے لیے مغفرت بھی, بخشش بھی اور عزت والا رزق بھی. اس لیے بھی اللہ نے برپا کرنی ہے قیامت, تاکہ ان کی قدردانی ہو. اللہ تو کتنا قدردان کہ اس کے لیے تو قیامت قائم کرے گا کہ وہ لوگ جو تیری خاطر, تیرے حکموں کو ماننے کی خاطر کچھ تکلیف اٹھاتے ہیں, کوئی مشقت اٹھاتے ہیں, کوئی پریشانی اٹھاتے ہیں, وہ تیرے حکموں کو چلنے کے لیے, پورا کرنے کے لیے اپنی نیند قربان کرتے ہیں, کبھی اپنا کھانا پینا قربان کرتے ہیں روزے کی شکل میں, کبھی تہجد اور فجر کی شکل میں, کبھی اور لوگوں سے باتیں سن کے بھی تیری احکامات پہ چلنے کے لیے کوشش کرتے رہتے ہیں, اور تیری خاطر, تیرے حکموں کی خاطر دنیا میں نقصان بھی اٹھا لیں گے لیکن وہ تیرے حکموں پہ چلتے رہتے ہیں. ان کی قدردانی تیرے نزدیک اتنی ہے کہ اس کے لیے تو قیامت برپا کرے گا. یہ ہے اللہ تعالیٰ کا عدل و انصاف, اور یہ ہے اللہ تعالیٰ کی قدردانی. یہ نہ سمجھے ہم کچھ کریں گے عمل کیا فرق پڑتا, کیا تو بھی کوئی فرق نہیں پڑتا, نہ کیا تو بھی کوئی فرق نہیں پڑتا, اچھا آج ہم نے یہ پڑھ لیا تو جو کر لیتے ہیں تو بھی ٹھیک ہے, نہیں بھی کرتے تو یہ ایسا مسئلہ تو نہیں, کوئی کچھ کہے گا تھوڑی مجھے, اور کر لیا تو کیوں کروں, اس کا کیا فائدہ ہوگا. बाज दफा नेक अमल भी करते हैं तो ऐसे लगता है कि जैसे हम हमारे क्या क्या फर्क पड़ेगा इससे, अल्लाह को क्या फर्क पड़ेगा, उसकी कायनात इतनी बड़ी है क्या फर्क पड़ेगा। नहीं, अल्लाह को फर्क नहीं पड़ता, लेकिन उसको कितना प्यारा लगता है, वो कितनी कदर करता है, उसके नजदीक कितनी वैल्यू है इंसान के ईमान और अमल साले की। ये इस आयत से पता चलता है कि इसके लिए वो कयामत को बर्पा करेगा, कयामत जरूर आएगी, इसके लिए वो दोबारा खड़ा करेगा तुम्हें, ताकि तुम्हें इनाम दे सके, ताकि तुम्हें अप्रिशिएट कर सके, ताकि जो जो गंदगियां लगी रह गई गुनाहों की उनको तुमसे साफ करे। पहले पहले बख्शिश है, पहले मगफिरत की बात है, फिर रिज़्क़े करीम की, पहले रिज़्क़े करीम की नहीं बात है। इसलिए कि जब इंसान गंदा हो जाता है, इन गुनाहों से गंदा हो जाता है ना, अल्लाह ताला पहले उसको साफ सुथरा करके फिर उसके बाद है कि हम भी कोई चीज को सजाने लगते हैं अपने घर को, पहले सजाना नहीं पहले शुरू करते, पहले उसकी सफाई करते हैं, गंद बाहर निकालते हैं, फिर सजाना शुरू करते हैं। इंसान को भी अल्लाह ने जब जन्नत में दाखिल करना है, ऐसे ही नहीं गंदा मंदा करते, पहले उसकी सफाई, पहले उसकी धुलाई, और जो धुले धुलाए आएंगे फिर उनको धुलाई की जरूरत नहीं पड़ेगी। ठीक है, जो धुले धुलाए आएंगे वो सीधे ही जन्नत में चले जाएंगे। तो उन और अल्लाह ताला वहां पे भी बाजों को ऐसे ही माफ कर देगा कि जो जिनके ऊपर ऐसे कोई छोटे मोटे गुनाह होंगे, अल्लाह ताला उनको ऐसे ही अपनी अता से, अपनी मगफिरत से अल्लाह ताला उनको धो देगा, उनको साफ कर देगा, उनको बख्श देगा। और रिस्क करीम, इज्जत वाला रिस्क, याद रखिए रिस्क तो जहन्नमियों को भी मिलेगा, खाना पीना तो उनका भी होगा, मगर कहीं जकूम होगा, कहीं उबलता हुआ पानी होगा, कहीं खून होगा, और कहीं पीप होगी जो जहन्नमियों के जिस्मों से निकली होगी, वो करीम रिस्क नहीं है। हाँ, करीम रिस्क तो जन्नतियों का रिस्क है कि उनको जो रिस्क मिलेगा वो इज्जत वाला रिस्क होगा, जो चाहेंगे वो अता होगा। और रिस्क के अंदर सिर्फ और सिर्फ ये नहीं है हम कह सकते कि रिस्क में सिर्फ खाना पीना, नहीं, हमने पहले भी पढ़ा था कि रिस्क वो अल्लाह ताला की जो भी अता है, जो भी नेमतें हैं जन्नत की होंगी, वो सारी रिस्क है, वो सारी इज्जतों इंसान को इज्जत से दी जाएंगी, उसका बड़ा इकराम किया जाएगा जन्नत के अंदर, उसको ये दिया जाएगा, ये है बदला उसके ईमान और साले अमल का, ईमान और नेकियों का। याद रखिए कि ईमान के साथ साथ नेकी करना, साले अमल करना और इस पर जमे रहना, ये ज़रूरी है आखिर दम तक, ताकि हम यही लेकर जाए अल्लाह के पास। और साले अमल सिर्फ ये नहीं है कि इंसान नेकी करे, ये भी साले अमल है कि इंसान गुनाहों से बचे, अल्लाह की नाफरमानी से बचे, ये भी साले अमल। और दूसरे किसको अल्लाह ताला ने पकड़ना भी है, उसके लिए मैंने बताया ना 4 और 5 आयत यकीन दहानी के लिए कि क्यों अल्लाह ताला कयामत बर्पा करेगा। तो नंबर 5 में क्या है, वल्लदीना सऊ फी आयातिना, और वो लोग जिनको जिन्होंने कोशिश की, सही क्या होती है, कोशिश, भाग दौड़, मेहनत, राइट, हम सही करते हैं ना सफा मरवा की, तो भाग रहे होते हैं हम उसमें, तो जिन्होंने कामों में भी कई लोग भागते हैं, भाग दौड़ करते हैं, हमको ऑफिस में भी भाग दौड़ कर रहा है, कोई घरों के कामों के लिए भाग दौड़ कर रहा है, कोई और कोई कारोबार में भाग दौड़ कर रहा है, लेकिन कुछ लोग इस दुनिया में ऐसे हैं जो किस लिए भाग दौड़ कर रहे होते, फी आयातिना मुआजिज़ीन, हमारी आयात को आजिज करने वाले बनकर। यानी उनका काम क्या है, अल्लाह की आयात में आजिज करने वाले बन के, यानी मतलब क्या, यानी अल्लाह की आयात को नीचा दिखाना, अल्लाह की आयात को झुटलाना, अल्लाह की आयात को लोगों के सामने गलत साबित करने की कोशिश करना। ये सिर्फ कोशिश हो सकती है, अल्लाह की आयात गलत साबित नहीं हो सकती कभी भी, मगर उनकी कोशिश है, उनकी सही है, वो लगे हुए इसमें, दिन रात लगे हुए मेहनत कर रहे हैं, इसके अंदर अपना दिमाग लड़ा रहे हैं। यानी एक लोग हैं जो साले अमल की कोशिश कर रहे हैं, वो अल्लाह के दीन के लिए कोशिश कर रहे हैं, बुलंद करने के लिए, लेकिन दूसरी तरफ ऐसे भी लोग हैं जिनकी कोशिशें ये हैं। अब आप देखें फिरौन को देख लें, कैसे उसने मूसा अलैहिस्सलाम पे जो आयात आई थी यद बैजा और असा की, उनको कैसे नीचा दिखाने की कोशिश की, तो उसने अपने जादूगर इकट्ठे कर लिए थे। तो चाहे पिछले जमाने में कोई हो, चाहे अब के जमाने में कोई हो, जितने भी होंगे जो अल्लाह की आयात, उसकी निशानियां, चाहे वो मौजजात की शक्ल में हो, चाहे वो कुरान की आयात हो, चाहे वो उस जमाने की जो किताब है उन आयात की बात हो, उनको नीचा दिखाने की कोशिश करते हैं। اللہ کو ہرانے کی کوشش کرنے لگے ہیں. اللہ کو عاجز کرنے سے کیا مراد ہے؟ یہ نہیں کہ یہ اللہ کو روک لیتے ہیں اور ایسے کوئی کام کر رہے ہیں کہ یہ اللہ کو روک رہے ہیں. نہیں, وہ ایسے کر نہیں سکتے, اللہ کو روک نہیں سکتے. اور یہ اس کا مطلب نہیں کہ اللہ ان کو پکڑنا چاہے تو وہ اس کو پکڑ نہیں سکتا اور وہ ان کو پکڑ نہیں سکتا اور وہ اللہ کو اس طرح ہرا دیتے ہیں, نعوذ باللہ. یعنی مطلب یہ ہے کہ وہ یہ سمجھتے ہیں کہ اللہ ہمیں پکڑ نہیں سکتا, وہ یہ سمجھتے ہیں ہم اللہ کی آیات کو نیچا دکھا دیں گے, وہ یہ سمجھتے ہیں کہ ہم اس دین کو نیچا دکھا دیں گے. تو وہ اس کے لیے کوششیں کرتے ہیں کہ حق مٹ جائے, وہ حق کو مشکوک بناتے ہیں, ڈاؤٹ فل بناتے ہیں, ایسی سی باتیں کرتے ہیں, ایسی سی چیزیں قرآن میں سے لے کر آتے ہیں کہ دیکھاؤ یہ تو اس طرح اعتراضات کرتے ہیں. اس سے کیا ہوتا ہے؟ یہ نہیں ہے کہ قرآن قابل اعتراض ہے یا اس میں واقعی کوئی اعتراض والی چیزیں ہیں, ایسا نہیں ہے. مگر ان کی کوشش یہ ہے. اب اس کوشش میں کیا ہوتا ہے؟ بعض دفعہ یہ کامیاب بھی ہو جاتے ہیں, بلکہ اکثر دفعہ کامیاب ہو جاتے ہیں. اس لیے کہ جو لوگ بے وقوف ہوتے ہیں, بھولے بھالے ہوتے ہیں, جو لوگ ان کی باتیں سنتے ہیں, ان کے اوپر بلیو کر لیتے ہیں, وہ ان کے راستے پر چل پڑتے ہیں. ان کا یہی تو کام ہے تاکہ ایسے لوگوں کو ہم اپنے راستے پر لگا لیں. اب وہ یہ لوگ کسی شکل میں بھی ہو سکتے. آپ ہر وقت یہ سوچتے ہیں نا کہ ہائے یہ کیوں ہمارے خلاف اس طرح ہے, میڈیا کیوں اس طرح اسلام کے خلاف اتنی بات کرتا ہے, یہ کیوں کر رہا ہے, وہ کیوں کر رہا ہے, اس سے پریشان رہتے. تو پریشان نہ ہو, اس لیے کہ ہر زمانے میں ایسا رہا ہے, یہ کوئی آپ کے زمانے میں صرف نہیں ہے, ہر زمانے میں ایسا رہا ہے. مگر چونکہ آج کا وقت قرب قیامت کا وقت ہے, یہ کوششیں تیز ہو گئی ہیں, جو شیطانی کوششیں ہیں, یہ کوششیں ان لوگوں کی کہ اللہ کے دین کو ہم غلط ثابت کر کے دکھائیں, اس کو بدنام کریں, اس کی تحقیر کریں کہ یہ حقیر سا ہے, یہ اس کا ذلیل کریں ایسے لوگوں کو جو اس دین کے اوپر چلنے والے ہوں. وجہ کیا؟ تاکہ لوگ اس سے پیچھے ہٹ جائیں, لوگ اس دین کی طرف آنے کا نہ سوچیں, لوگ اس دین سے بھاگ جائیں. حدیث کو کبھی غلط ثابت کرنے کی کوششیں کرنا, حدیث کو نہ ماننے کے لیے یعنی اس کے اندر شکوک و شبہات پیدا کرنا کہ دیکھیں حدیث تو بہت بعد میں لکھی گئی ہے, کیا بات ہوئی ہے, اس طرح کی باتیں کرنا. یعنی وہ بس ان کے ذہن کس طرف چل رہے ہیں کہ کسی طرح ہم نے ان کو نیچا دکھانا ہے, کسی طرح ہم نے اس کا کبھی اس کا مذاق اڑاتے, لیٹ ڈاؤن کرنے کرتے ہیں ان کی چیزوں کو, اس کے شاعر کو, اس کی آیات کو. تو یہ مختلف طریقوں سے, یعنی ایک طریقہ نہیں ہوگا, ڈفرینٹ طریقوں سے, کبھی اپنا مال لگائیں گے اس خاطر, کبھی کئی میڈیا ہے, کبھی کسی کا قلم چل رہا ہے, کبھی کسی کی پروپیگنڈاز ہیں, کس ہر طرح سے یہ بھاگ دوڑ کر رہے ہیں. دیکھ لو, ایک طرف وہ لوگ ہیں جو ایمان کے ساتھ صالح عمل میں بھاگ دوڑ کر رہے ہیں, ایک طرف یہ لوگ ہیں جو آیتوں کو نیچا دکھانے کے لیے بھاگ دوڑ کر رہے ہیں, جو اپنی مجلسوں میں ہنستے ہیں دین کے اوپر, جو دین کی تحقیر کرتے ہیں, وہ بس چاہتے ہیں کہ لوگ اس سے پیچھے ہٹیں. اس کو دقیانوسی کہتے ہیں, اس کو بیکورڈ کہتے ہیں. اللہ اکبر, تو آپ کیا سوچتے ہیں اللہ پھر ایسے ہی رہنے دے؟ ایک لوگ آئے ہوئے اللہ کے مقابلے میں آئے ہوئے ہیں, اس کی آیات کے مقابلے میں, معجزین میں ہوتا ہے, معجزین کا جو معنی ہوتا ہے اس میں ایک دوسرے کے ساتھ مقابلہ کرنا کہ دوسرے کو آپ ہرا دیں, دوسرے فریق کو, اوپوننٹ کو آپ ہرا دیں, اس کے ساتھ مقابلہ کرنا, اس چیز کو کہتے ہیں معاجز, کہ عاجز کر دیں دوسرے کو. عاجز کرنے کا مطلب کیا؟ یعنی اس کو ہرا دیں. تو ہرانے کی کوشش کر رہے ہیں وہ, اب کر نہیں سکتے لیکن ان کوششوں میں لگے ہوئے, اس بھاگ دوڑ میں لگے ہوئے, دن رات اسی کے پیچھے ان کا دماغ گھوم رہا ہے, کبھی پیسہ بھی لگا رہے ہیں, کبھی یہ بھی. یہ بھی کچھ لوگوں کا ایجنڈا ہوتا ہے, ہم سوچتے ہیں ایسے پتہ نہیں کون ہوں گے, لیکن نہیں, ایسا ہوتا ہے. وہ قرآن کس لیے کھولتے ہیں؟ وہ اس لیے کھولتے ہیں اس میں سے کوئی کجی نکالے, کوئی نہیں, کوئی پوائنٹ ایسا نکالے کہ پھر اس کے بعد جا کے ہم دکھائیں, دیکھو یہ دیکھو تو میں نے یہ قرآن میں یہ پڑھا, تم کیا اس کے اوپر کہتے ہو, پھر بتاؤ نا ذرا, یہ دیکھو تو قرآن تو یہ حکم دے رہا ہے, یہ تو مرنے مارنے کے حکم دیتے, یہ تو ایسا ہے, یہ تو یہ ہے, دیکھو اس میں تو عورت کو مارنے کا کہا ہے. یعنی اس طرح کے پوائنٹ لے کے, ان کا مقصد یہ نہیں ہوتا کہ اسے ہدایت لے, ان کا مقصد یہ ہوتا ہے ہم کسی طرح اللہ کے دین کو نہ نیچا کر دیں بس. اللہ اکبر. تو آپ مجھے بتائیں یہ بات کہ یہ دو طرح کے لوگ آپ اپنے سامنے دیکھ رہے ہیں, اگر ہم تو انسان ہیں, ہماری کیا کیا اوقات ہے, اگر انسان بھی کوئی ہو نا انصاف والا, تو وہ بھی کہے گا کہ نہیں بھائی یہ صحیح نہیں ہے کہ دونوں برابر ہی ہو جائیں اور नहीं, ये दोनों बराबर तो नहीं हो सकते, दोनों की कोशिशें देखिए बिल्कुल डिफरेंट है, दोनों की कोशिशों के रिजल्ट भी डिफरेंट होने चाहिए। ये थोड़ी होना चाहिए दोनों को आप इनाम दे दें, ट्रॉफीज दे दें, ऐसे तो नहीं होना चाहिए। एक इतनी मेहनत कर रहा है, दूसरे भी मेहनत कर रहा है, उसकी मेहनत ऑपोजिट डायरेक्शन में है, उसकी मेहनत उसी चीज को नीचा दिखाने में। तो अब क्या होगा, अल्लाह ताला क्योंकि अदलो इंसाफ वाला है, उसके अदल पे भी ये एतराज होगा। अगर अल्लाह कयामत ना बरपा करे तो कोई कह सकता है कि फिर ये कैसा अदल हुआ कि दोनों को ही बराबर कर दिया, मर के दोनों ही मट्टी हो गए, फायदा क्या हुआ? उस बेचारा वो तो मरता रहा, लोगों की बातें सुनता रहा, वो बेचारा पता नहीं किस किस चीज से गुजरा अल्लाह के दीन पे चलने के लिए, सो उन दोनों बराबर क्या कर दिए जाए, तो अब क्या फायदा क्या हुआ फिर उसका? अल्लाह ताला ने कुरान में ही फरमाया है कि मोमिन और फासिक बराबर नहीं हो सकते, जन्नती और जहन्नमी बराबर नहीं हो सकते, इल्म वाला और बे इल्म बराबर नहीं हो सकते, ये बराबर नहीं हो सकते। अल्लाह का अदल है कि दोनों को उनके अंजाम दिखाए, जिसने अच्छा किया उसको ट्रॉफी मिले, जिसने बुरा किया वो फेलियर देखे, ये तो होना है ना। तो इसीलिए अल्लाह ताला कयामत बर्पा करेगा। लॉजिकल बात समझ आती है, लॉजिक समझ आती है आपको? ये बिल्कुल लॉजिकल बात है, इसमें तो कोई ऐसी बात ही नहीं कि जो इंसान कहे कि अच्छा क्यों आएगी कयामत। और वाकई बाज दफा हमारे सामने ऐसे वाकयात होते हैं कि दिल पुकार उठता है कि जरूर कयामत आनी चाहिए। जैसे सूरह मुल्क में है ना कि हमारा तो जो होगा वो होगा ही, तुम्हारा क्या बनेगा काफिरो, तुम्हारा क्या बनेगा, ये तो देखो हमारे साथ हमारा रब जो भी करेगा वो तो बात है बाद की, तुम अपना बताओ। ये बात है कि इंसान फिर कहता है वाकई कियामत आए, इन लोगों को समझ आए कि हक क्या था, इन लोगों को समझ आए कि जिस चीज को ये नीचा दिखाने के लिए बोलते थे या इसके खिलाफ बोलते थे या जिनको ये नफरत करते थे, जिनको ये जलील और हकीर समझते थे, जिस दीन के ऊपर ये बातें मनाते थे, अल्लाह इनको समझ आए कि ये दीन क्या है, और अल्लाह दिखाएगा एक दिन। इसी के लिए उसने कयामत का दिन रखा हुआ। हो सकता है कोई दुनिया से ही ऐसा ही चला जाए, उसको दुनिया में कभी भी ना समझ आए, 100 साल की उम्र पाके भी ना समझ आए कि हक क्या था, वो देख ही ना पाए, लेकिन एक दिन जरूर आएगा कि वो देखेगा। जो अल्लाह की आयात को आजिज करने की कोशिश करते हैं ना, ये बचेंगे नहीं। उलाइका लहुम अज़ाबुन मिन रिज्जिन अलीम, यही लोग हैं, इनके लिए अजाब है बदतरीन, दर्दनाक, इस्तराब करने वाला, बेचैन करने वाला, इंसान को तकलीफ देने वाला, दर्द वाला। दर्दनाक मतलब पेनफुल, पेनफुल है। ये अल्लाह की आयात को नीचा दिखाना चाहते थे, अल्लाह ने इनके लिए ऐसा इस्तराब वाला अजाब रख दिया। तो ये अल्लाह ताला ने करना है ताकि ये दोनों अंजाम सामने आए, क़यामत लानी है। जिसको इसका यकीन नहीं उसके सामने ये बातें रखी जाए, और इससे पता चलता है कि क़यामत का ईमान कितना ज़रूरी है। आगे भी इसके ऊपर बात आती है